محمد و آل محمد بر. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب الله العالمين أبي القاسم محمد. طیبین طاہرین سیما بقیت اللہ فی الارضین. قال اللہ تعالیٰ فی کتاب الکریم بسم اللہ الرحمن الرحیم ونرید ان نمن علی الذین استضعفوا فی الارض ونجعلہم ائمۃ ونجعلہم الوارثین. ایک بار پھر درود بھیجے گا محمد و آل محمد. پروردگار عالم کا انتہائی احسان کہ اس نے ہمیں سوچنے سمجھنے کی طاقت دی، اپنے معاملات کو سمجھنے کی صلاحیت دی ہے، اور اس پروگرام کے ذریعے ہماری کوشش یہی ہوتی ہے کہ ہم حالات کو سمجھنے کی کوشش کریں. کم سے کم یہ ہے کہ جو مسائل ہمارے اطراف میں پیش آ رہے ہیں اس کے اوپر ہمارا کوئی موقف ہو، ہماری اپنی ایک اوپینین ہو. پروگرام کا جو انداز ہے تھوڑا سا ہیپیزرڈ ہے، کبھی کسی دن ہوتا ہے کبھی کسی دن ہوتا ہے. اس کی وجہ ان مصروفیتوں کو نپٹانا ہے جس کی وجہ سے کبھی دیر ہو جاتی ہے کبھی جلدی ہو جاتی ہے. یہ کہ شب جمعہ میں رکھنا پڑ گیا ہمارے لیے بھی کوئی بہت اچھا نہیں لگتا ہمیں بھی کہ ہم شب جمعہ رکھیں. ظاہر ہے کہ لوگ شب جمعہ میں دعائیں پڑھنا چاہتے ہیں، عبادات کرنا چاہتے ہیں، اور کافی ڈسٹربنس ہوتی ہے اس سے. لیکن اس کی وجہ یہ تھی کہ اس کے بعد ٹریولنگس کافی زیادہ تھے، اور اگر ہم اور انتظار کرتے تو کم سے کم 15 دن شاید 20 دن ہمیں اور آگے جانا پڑ جاتا. تو اس فاصلے کو کم کرنے کی خاطر ہم نے مناسب یہ سمجھا کہ پھر اب شب جمعہ رکھ لیتے ہیں، ان شاء اللہ نتائج حاصل کرتے ہیں. جو واقعات ہمارے پاس بہت اہم ہیں اور جس کے اوپر ہمیں کمنٹس کرنے ہیں ان میں ظاہر ہے سر فہرست اس وقت جو مسئلہ ہے وہ یہ ہے کہ جو کچھ امریکی فوج نے کارروائی کی ہے پاکستان کے اندر، اور اسامہ بن لادن کے نام سے جو کچھ انجام پایا وہ کیا داستان ہو سکتی ہے، اس کے اوپر ہم کس طریقے کی ایک رائے بنا سکتے ہیں. تقریباً ہم سب کے ذہن میں ہے جب سے افغانستان کا معاملہ شروع ہوا تھا، بلکہ اس سے پہلے جب 9/11 کا حادثہ ہوا تھا اور اس کے چند دنوں کے بعد تقریباً فوری طور پر یہ طے کر لیا گیا تھا کہ یہ واقعہ اسامہ بن لادن کی طرف سے انجام پایا ہے، اور گویا ان کی تمام الزام اس کی طرف آیا. اس کی کچھ ویڈیوز بھی سامنے آئیں جس میں اس نے اعتراف کیا، جس کو زمانے میں اسموکنگ گن کہتے تھے، کہ جناب اس نے اعتراف کیا کہ میں نے کام کیا اور میں نے کروایا، اس طرح کی باتیں. اس کے بعد گویا ایکسکیوز کریٹ ہو گیا کہ جہاں پر بھی کوئی بھی کام کرنا ہو القاعدہ کا نام، اسامہ بن لادن کا نام، اور معاملہ شروع ہو جاتا تھا. اس سے پہلے کئی دفعہ اس مسئلے کے اوپر بات ہوئی ہے کہ اسامہ بن لادن تقریباً ایک ایسی چیز بن گئی تھی کہ جس چیز جہاں کہیں گے حملہ کرنا ہو آپ یہ کہیں گے یہاں پر ہے، اور وہاں پہ حملہ کرنا شروع کر دیں. اب ذرا تصور کریں کہ جو کچھ ہم سے کہہ رہے ہیں وہ کیا کہہ رہے ہیں. میں نے آپ کی خدمت پہلے بھی عرض کیا ہے کہ ہمیں سیاست میں ہمیشہ یہ تلاش کرنا ہوتا ہے اس میں سفید کتنا ہے اس میں سیاہ کتنا ہے، کیونکہ یہ جو پکچر ہمیں دکھاتے ہیں وہ ہمیشہ گرے ہوتی ہے، وہ ہمیشہ ایک مکسچر ہوتا ہے سیاہ اور سفید کا، جھوٹ اور سچ کا. جو یہ ہم سے کہہ رہے ہیں وہ یہ ہے کہ ایک شخص نے چند افراد کو جمع کیا ہے، ان کو کچھ ایسی ٹریننگز دلوائی ہیں جو دنیا کی کوئی سیکرٹ سروس اپنے ایجنٹس کو نہیں دلوا سکی تھی. اس نے پہاڑوں کے اندر غاروں کے اندر بیٹھ کر اپنے افراد کو کچھ ایسا ٹرین کیا ہے کہ دنیا کی کوئی سیکرٹ سروس ان ٹرینڈ افراد کے خلاف کوئی رکاوٹ کھڑی نہیں کر سکتی تھی. دنیا میں جہاں چاہتے تھے یہ ٹرینڈ افراد اپنے کام کو انجام دیتے تھے. جس شخص نے یہ سارا کام کیا ہے انڈرسٹوڈ ہے کہ لمبی مدت تک وہ سی آئی اے کا ایجنٹ تھا، اس کے سی آئی کے ساتھ تعلقات تھے، ان دونوں کا ایک دوسرے کے ساتھ لین دین تھا، معاملات مل ملا کے چلا رہے تھے. نیچرلی اگر ایسا ہی تھا تو کم سے کم اس زمانے میں جتنی اس بندے کی ٹریننگ ہوئی ہے اور اس کے بندوں کی ٹریننگ ہوئی ہے وہ سب سی آئی اے کی سپرویژن میں ہوئی ہے. ٹھیک ہے، بس ان کا کہنا یہ ہے کہ افغان وار کے زمانے میں اسامہ بن لادن کے تعلقات سی آئی اے سے اچھے تھے، اس کی سپرویژن میں جو بندے کام کر رہے تھے ان سب کے تعلقات سی آئی اے کے ساتھ تھے، ان سب کو سی آئی اے نے ٹرین کیا تھا، اور اس کے بعد جب افغانستان سے یہ باہر نکل گئے، سی آئی اے کا مشن ختم ہو گیا 1988 کے قریب، اس کے بعد اسامہ بن لادن نے اپنے افراد کو خود منظم کیا، اور خود منظم کرنے کے بعد اب وہ جو دوبارہ میدان میں آیا تو وہ کچھ ایسی جگہوں پہ پہنچ چکا تھا جہاں اب دنیا کی کوئی سیکرٹ سروس نہیں پہنچ پا رہی تھی. 10 سال میں گویا اس نے، 10 سال پہلے تو جو کچھ بھی تھا وہ سی آئی اے کے ساتھ تھا، اس کو سینٹرز بھی پتا تھے، اس کو بندے بھی پتا تھے، سب کچھ پتا تھا. 10 سال کے اندر اندر کچھ ایسا ہوا ہے کہ اس کی کوئی چیز دنیا کی نظر کے سامنے نہیں رہی، اور 10 سال تک بندے ٹرین کرتا رہے، سی آئی اے کو پتہ نہیں چل پایا کہ کیا ہو رہا ہے یہاں پر. کب پتہ چلا؟ اچانک راز کھلا کہ ایک بندہ ہے، اتنا طاقتور بندہ. کب راز کھلا؟ جب 9/11 کا حادثہ ہوا. 9/11 کا حادثہ ہوا، اچانک یہ راز کھلا کہ وہ جو بندہ ہمارا پرانا بندہ تھا وہ بہت آگے چلا گیا ہے، اس نے بڑے بندے جمع کر دیے ہیں، اس کے بعد بڑا پیسہ آ گیا ہے، بڑی ٹریننگز دی ہیں اس نے، ایسی ٹریننگز دی ہیں کہ دنیا کی کوئی سیکرٹ سروس ان کو پکڑ نہیں پا رہی ہے. اور اس کے جو بندے ہیں وہ اتنے عجیب و غریب ہیں کہ وہ چند مہینے کی ٹریننگ لے کر دنیا کا وہ کام کر لیتے ہیں جس کو بڑے بڑے انٹیلیجنٹ لوگ کرنے کے لیے سالوں کی ٹریننگ لیتے ہیں. وہ سب یعنی ایک عجیب داستان بن گئی. اچھا، اس کے بعد یہ ہوا کہ جناب اب یہ چونکہ مجرم ثابت ہو گیا ہے بغیر کسی عدالت کے، سوائے چند ویڈیو پروفس کے، اس کے سوا کچھ نہیں ہے، کہیں سے کہیں تک کوئی چیز ثابت نہیں ہوئی. سعودی عرب کے لوگ تھے ہائی جیکرز کے جو وہاں پہ قتل ہوئے، جتنے بھی افراد تھے ان میں سے زیادہ تر بعد میں ثابت ہوئے کہ سب زندہ ہیں، سب زندہ ہیں، زندگیاں گزار رہے ہیں. ان کے پاسپورٹس چوری ہوئے تھے، ان چوری ہوئے پاسپورٹس کے اوپر کچھ اور لوگ مرے تھے، وہ جو مرے تھے ان کی ٹرو آئیڈینٹیز کیا تھیں کسی کو نہیں پتہ چل پایا. ہاں، یہ ثابت ہو گیا کہ یہ کام اسامہ بن لادن کا. اب جناب اسامہ بن لادن کا ہنٹ شروع ہوا، ان کو پکڑنے کی کوشش شروع ہوئی. 10 سال تک امریکہ اپنی تمام تر جد و جہد کے باوجود اسامہ بن لادن کو نہیں پکڑ سکا. 2001 سے لے کر 2011 تک سارے اکوپمنٹس ان کے پاس تھے اور یہ اس کو نہیں پکڑ سکے. اس دوران میں کئی دفعہ ایسا ہوا، جو کچھ بتا رہے ہیں میں وہ بتا رہا ہوں، کئی دفعہ ایسا ہوا کہ بہت کلوز ہو گیا معاملہ، ایک جگہ محصور ہو گیا، لیکن کبھی گھوڑے پر، کبھی گدھے پر، کبھی گاڑی پر وہ ایسا نکل جاتا تھا کہ دنیا کی سیٹلائٹس کی نظروں سے غائب ہو جایا کرتا تھا. اور وہ کبھی تورا بورا سے نکل گیا، کبھی بلوچستان سے نکل گیا، کبھی وزیرستان سے نکل گیا. بہرحال 10 سال تک یہی داستان چلتی رہی کہ نہیں معلوم وہ کہاں ہے. اور آخر میں پتہ چلا کہ 10 سال بعد پتہ چلا کہ وہ 3 سال سے ناک کے نیچے رہ رہا تھا، نہ صرف پاکستانیوں کی ناک کے نیچے بلکہ امریکنز کی بھی ناک کے نیچے، چونکہ ظاہر ہے امریکنز نے کسی چیز کو مانیٹر نہیں کیا ہوا پاکستان کی. اگر وہ اسلام آباد سے 70-80 کلومیٹر کے فاصلے پہ رہ رہا ہے یا اس سے تھوڑا زیادہ کم کے فاصلے پہ رہ رہا ہے تو یہ تو تمام وہ ایریا ہے جس کو اسلام آباد نے بھی، امریکہ نے بھی خوب مانیٹر کیا ہوا ہے. بہرحال پتہ یہ چلا کہ 10 سال کے بعد کہ وہ وہاں پر تھا اور کسی کو پتہ نہیں چلا تھا، امریکنز کو کم از کم نہیں پتہ چلا تھا، یہ مشکوک ہیں کہ پاکستان کو پتہ چلا تھا یا نہیں پتہ چلا تھا. وہ یہ کہہ رہے ہیں کہ ہمیں دیکھنا پڑے گا کہ پاکستانی یا نا اہل ہیں کہ ان کو پتہ نہیں چلا یا ہم سے بے وفائی کی ہے کہ پتہ تھا اور بتایا نہیں. انہوں نے کہا کہ ہمیں یہ دو باتوں میں سے کوئی ایک دیکھنا پڑے گی، یا پاکستانی نا اہل ہیں یا پاکستانیوں نے ہمارے ساتھ بے منی کی ہے. امریکنز کو پتہ چل گیا بہرحال تقریباً 2010 کے قریب کہ ایک بندہ اس طرح سے یہاں پہ رہ رہا ہے، اس کی مانیٹرنگ کرنا شروع کی. تقریباً 1 سال کی مانیٹرنگ کے بعد جس میں سامنے والے گھر میں سی آئی اے کے بندے رہ رہے تھے، اور وہ جو 10 سال سے بھاگ رہا تھا وہ اتنا بیوقوف ثابت ہوا کہ اس کو یہ پتہ نہیں چلا کہ سامنے والے گھر میں سی آئی اے کے بندے رہ رہے ہیں، اس کو کچھ پتہ نہیں چلا. وہ جو آدمی 10 سال سے دنیا کا تیز ترین انسان تھا، آخری 1 سال میں انتہائی احمق ثابت ہو گیا. نہ اس کو پتہ چل پایا، نہ اس کے گارڈس کو پتہ چل پایا، نہ اس کے دوسرے بندوں کو پتہ چل پایا کہ بھائی ہم مانیٹرنگ ہو رہی ہے ہماری 1 سال سے، اور سی آئی اے کا آفس ہمارے گھر کے سامنے والے گھر کے اندر کھلا ہوا ہے، ان کو کچھ پتہ نہیں چل سکا. باہر بدقسمتی ہوتی ہے، کبھی بھی آ جاتی ہے، ادھر ادھر ہو جاتا. تو وہ 1 سال کی مانیٹرنگ ہوئی، اس کے بعد یہ طے ہوا کہ اب اس کے اوپر حملہ ہو جانا ہے. ایک حملہ ہوا ہے، اب جو کچھ سمجھایا جا رہا ہے وہ یہ ہوا ہے کہ اس میں حملہ ہوا ہے، تقریباً 40 منٹ کا ایک آپریشن ہوا ہے، اس میں ریفیولنگ بھی کی ہے، کچھ ہیلی کاپٹرز نے ریفیولنگ بھی کی ہے، وہ کسی کھیت کے نزدیک اترے ہیں وہاں پہ انہوں نے ریفیولنگ کی ہے، اور اس کے بعد انہوں نے دوبارہ آپریشن کیا ہے، اور یا وہ ان جہازوں نے کیا جو ان کی بیک اپ کے لیے آئے تھے اور انہوں نے کام کیا ہے. تقریباً 40 منٹ کا آپریشن ہوا ہے، اور یہ ہیلی کاپٹرز شاید افغانستان سے آئے ہوں، لیکن بہرحال سمندر میں موجود جو ایئر کرافٹ کیریئرز تھے ان کے اوپر لے کر گئے ہیں اسامہ بن لادن کی ڈیڈ باڈی کو، اور وہاں پر جا کر انتہائی عزت اور احترام کے ساتھ سپرد آب کر دیا گیا، پانی میں ڈال دیا گیا اس کو. اور اس طرح سے کل اعلان ہوا کہ بھائی وہ اسامہ بن لادن جو ہیں وہ مارا گیا ہے. اچھا، اس دوران میں یوں بتایا جا رہا ہے کہ پاکستانیوں کو نہ ہیلی کاپٹرز کے آنے کا پتہ چلا ہے نہ ہیلی کاپٹرز کے جانے کا پتہ چلا ہے. عجیب بات یہ ہے کہ جب پاکستانی آرمی کو نہ آنے کا پتہ چلا ہے نہ جانے کا پتہ چلا ہے، ایک آدمی ٹویٹر کے اوپر بیٹھ کر انٹرنیٹ پر لوگوں کو لائیو ٹیلی کاسٹ کر رہا تھا کہ یہاں کیا ہو رہا ہے، اور آرمی کو کچھ پتہ نہیں تھا. ایک آدمی ایبٹ آباد میں اپنے گھر میں بیٹھ کر، جہاں وہ چھٹیاں گزارنے لاہور سے آیا ہوا تھا، وہ دیکھ رہا تھا کہ کچھ ہیلی کاپٹرز آ رہے ہیں، اور وہ آنکھوں سے دیکھ کر بتا رہا تھا نیٹ کے اوپر لائیو کہ یہاں ہیلی کاپٹر آئے، اب یہ اترے ہیں، اب دھماکہ ہوا ہے. اور بیچارے ملٹری والے، ان کو کچھ نہیں پتا چل پایا، نہ وہ ہیلی کاپٹر دیکھ پائے نہ وہ دھماکہ سن پائے، کچھ نہیں ہو پایا. اور وہ ہیلی کاپٹرز آئے انویزیبل موڈ کے اندر، صرف اس ایک آدمی کے لیے ویزیبل تھے وہ جو نیٹ پہ دیکھ کے بتا رہا تھا ہم لوگوں کو. اور اس کے بعد وہ آئے، آپریٹ کیا، چلے گئے. یہ ایک بندہ دیکھتا رہا اور ساری دنیا کو بتاتا رہا، اور جی ایچ کیو کو پتا نہیں چلا، کاکول اکیڈمی برابر میں تھی، اس کو پتا نہیں چلا کہ بھائی یہ کیا ہو گیا یہاں پہ. جب وہ چلا گیا تو پتا چلا کہ یہ ایک آدمی آئی وٹنس ہے، باقی کسی کو نہیں معلوم کہ یہاں پر کیا ہوا ہے. یہ وہ داستان ہے جو یہ ہمیں کہہ رہے ہیں کہ ہم قبول کر لیں. اچھا، اب تقریباً ساری دنیا کو سمجھ میں آ رہا ہے کہ یہ داستان ہضم ہونے والی نہیں ہے، یہ وہ نہیں ہے جو ہوا ہے. یعنی تقریباً سب کو یہ بات سمجھ میں آ رہی ہے کہ بھائی ایسا تو نہیں ہوا جو یہ کہہ رہے ہیں. اب ان کے جو مین پوائنٹس ہیں وہ کیا ہے، وہ یہ کہ 9/11 کا حادثہ اسامہ بن لادن اس کی ٹیم نے کیا ہے، جس کی ٹریننگ کہیں ہوئی تھی پتہ نہیں معلوم کہاں پر. 10 سال سے وہ بھاگ رہا تھا، ہم پکڑ نہیں پائے تھے. 1 سال سے ہم اس کو مانیٹرنگ کر رہے تھے، ہم نے آپریٹ کیا، پاکستانیوں کو کچھ پتہ نہیں چلا، ہم آپریٹ کر کے اس کو لے گئے، اس کی ڈیڈ باڈی ہم نے ڈال دی، معاملہ ختم ہو گیا. اور اب پاکستانیوں کے سامنے کوشچن ہے، وہ یہ بتائیں کہ وہ یہ نااہل ہیں کہ ان کو پتہ نہیں چل پایا، یا یہ کہ یہ بے وفائی کر رہے ہیں، ہمارے ساتھ جھوٹ بول رہے ہیں، ان کو پتا تھا کہ وہ ہے یہاں پر اور ہمیں بتا نہیں رہے. میں نے کہا یہ داستان تو تقریباً سمجھ میں آ رہا ہے کہ یہ ناممکن ہے، یہ سب چیزیں ناممکن ہیں. تو اب ہوا کیا ہوگا، کیا کہیں کہ کیا ہوا ہوگا؟ چند اوپینینس ہمارے سامنے ہیں، اس کو ہم دیکھنے کی کوشش کرتے ہیں. درود بھیجے گا محمد و آل محمد. سب سے اہم سوال میرا اپنے خیال ہے، جس کا شاید ہم جواب نہ دے پائیں لیکن سوال اہم ہے، وہ یہ کہ آیا اسامہ بن لادن زندہ تھا یا نہیں تھا؟ امپورٹنٹ کوشچن ہے، شاید ہم جواب نہ دے پائیں. اچھا، کم سے کم یہ ہے کہ آتھینٹک اوپینینز میں سے ایک اوپینین ہم کہہ سکتے ہیں پریزیڈنٹ احمدی نژاد کی ہے، ایک اوپینین مثال کے طور پر بے‌نظیر بھٹو کی تھی، اور کافی جرنلسٹ ہیں جن کی اوپینین ہے وہ یہ کہ اصلی اسامہ بن لادن مر چکا تھا. ان سب کی مشترکہ اوپینین یہ بنتی ہے، اصلی اسامہ بن لادن بہت پہلے مر چکا تھا. وہ کیسے مرا تھا اس کے بارے میں بھی ڈفرینس آف اوپینین ہے. کچھ کا کہنا یہ ہے کہ اس کو کچھ میڈیکل پرابلمس تھیں، کڈنی کا فیلئر تھا، کیا تھا کیوں تھا. اچھا، یہ بہت پرانی داستان ہے کہ کڈنی کا فیلئر تھا، وہ تو جب مرا ہے تو پتہ چلا کہ بھائی کچھ نہیں تھا. تو ابھی جب مرا ہے تو اس کی وائف نے بتایا کہ نہیں، تو کڈنی کا کوئی فیلئر نہیں تھا، وہ بالکل فٹ آدمی تھا. ورنہ پہلے یہ داستان مشہور تھی کہ کڈنی فیلئر تھا، پاکستان آ چکا تھا، کراچی آ چکا ہے، علاج کروایا، یہ ساری باتیں مشہور تھیں. مگر ایک اوپینین یہ ہے کہ یہ پہلے مر چکا تھا. ایک اور آدمی جو اس کا، اب ہم ظاہر ہے کہ کلون تو نہیں کہہ پائیں گے، جو اس کا ڈمی شکل کا کوئی ایک آدمی تھا، وہ یہاں پہ زندگی گزار رہا تھا. اچھا، اب یہ کیوں زندگی گزار رہا تھا؟ اگر ہم اس فرضی کو لے لیتے ہیں کہ اسامہ بن لادن نہیں مرا تھا تو پھر تو یہ خود اسامہ بن لادن تھا. اگر ہم کہتے ہیں کہ مر چکا تھا تو پھر یہاں پہ کون تھا؟ یقیناً یہاں پہ کوئی آرٹیفیشل آدمی تھا جو اس کی جگہ پہ تھا. اگر کوئی اور تھا تو وہ تھا کیوں اصلاً؟ اس لیے کہ ڈرامہ چلتا رہے. اگر یہ کہہ دیں کہ بھائی اسامہ بن لادن مر گیا، تو وہ جتنا ڈرامہ اس کے اوپر بن رہا تھا وہ سب کا سب ختم ہو جاتا، تو اس کو زندہ رکھنا ضروری تھا. امریکی نظام کی خاصیتوں میں سے ایک خاصیت ہے، اس کو ہمیشہ اپنی عوام کو بیوقوف بنانے کے لیے دشمن چاہیے. یہ ہمیشہ کی مصیبت ہے، میں اس کے اوپر کئی دفعہ عرض کر چکا ہوں آپ کی خدمت میں، اپنی عوام کو بیوقوف بنائے رکھنے کے لیے ان کو ہمیشہ ایک دشمن چاہیے، چاہے وہ رشین کمیونزم ہو، چاہے وہ اسلامک فوبیا ہو، چاہے وہ اسامہ بن لادن ہو یا وہ ایران ہو، کوئی نہ کوئی دشمن ان کو چاہیے جس کو دکھا کر یہ اپنی پبلک کو ڈراتے رہنا چاہتے ہیں. تو اسامہ بن لادن وہ ایک ٹیمپرری کیریکٹر تھا جس کو دکھا کر پوری دنیا کو ڈرایا جا سکتا تھا. جس علاقے میں جو کارروائی کرنی ہو، القاعدہ اور اسامہ بن لادن دو مشہور معروف ترین ایکسکیوزز تھے، چاہے وہ انڈونیشیا میں ہو، چاہے وہ اسپین میں ہو، چاہے وہ کہیں پر بھی بم دھماکہ کرنا ہو، ہر جگہ کے لیے ان کے پاس یہ نام تھا. لہذا ان کی مصلحت میں تھا کہ وہ اس کو زندہ رکھیں. اچھا، اب اگلا کوشچن یہ کہ زندہ انہوں نے رکھا ہے یا پاکستانیوں نے رکھا ہے؟ مثلا آیا واقعا امریکنز نے زندہ رکھا ہے یا ان کے نہیں، امریکنز نے زندہ نہیں رکھا ہے، پاکستانیوں نے رکھا ہے؟ دونوں باتیں ہو سکتی ہیں. شروع میں دونوں نے زندہ رکھا ہو، پھر کسی موقع کے اوپر یہ توافق ہو رہا ہو کہ توافق نہ ہو پایا ہو کہ اب مارنا ہے یا باقی رکھنا ہے. یعنی مثلاً امریکنز اور پاکستانیوں نے دونوں نے کنسیڈر کیا کہ نہیں زندہ رکھنا چاہیے. کچھ عرصے کے بعد امریکنز کہہ رہے ہوں کہ بس اب اس کو وائنڈ اپ کرنا چاہیے، اور پاکستانی کہہ رہے ہوں کہ نہیں ابھی ہمیں بہت کام باقی ہے، اگر ہم اس کو وائنڈ اپ کر دیتے ہیں تو ہمارے پاس کچھ بھی نہیں ہے. اب یہاں پر منتقل ہو جاتے ہیں ایک اور ایشو کے اوپر جو فنڈامنٹل ایشو ہے، پاکستان کا امریکہ کے ساتھ تعلق کیا ہے، ہم لوگ ان دو کے تعلقات کو کس سطح میں دیکھ رہے ہیں. پہلے میں پاکستان میں تین لیول بنا دیتا ہوں اور اس کے بعد پھر ہم ان تعلقات کو سمجھنے کی کوشش کرتے ہیں تاکہ ہمیں تھوڑا بہت یہ ایشو سمجھ میں آ جائے جو ہمارے سامنے چل رہا ہے. درود بھیجے گا محمد والے محمد. جب ہم پاکستان کہتے ہیں تو پاکستان میں اس معاملے میں ہم تین بڑے پلیئرز کہہ رہے ہوتے ہیں، ایک پاکستانی عوام ہے، ایک پاکستانی حکومت ہے، حکومت کا مطلب ہماری یہ ایگزیکٹوز ہیں کہ جو مثال کے طور پر پرائم منسٹر ہے اور کیبنٹ وغیرہ ہے، اور ایک پاکستانی آرمی ہے جو اندر کی حکومت ہے. یہ تین علیحدہ اوپینین رکھتے ہیں مختلف مسائل کے اندر. مثلا اگر آپ نے آج ہی ڈان میں آنے والا سروے پڑھا ہو تو 89% پاکستانی امریکہ کو پسند نہیں کرتے، 89%. اور خبر لگانے والے کتنی اچھی خبریں لگاتے ہیں، اس نے خبر لگائی ڈان میں کہ سروے کے مطابق 11% پاکستانی امریکہ کو پسند کرتے ہیں. یہ خبر لگانے والے بہت تیز ہوتے ہیں، ان کو پتہ ہوتا ہے کرنا کیا ہے. اب ذرا سوچیے یہ کیسے چھپائے کہ بھائی 89% پسند نہیں کرتے. تو وہ یہ نہیں لکھ رہا کہ 89% ڈس اپروول دیتے ہیں امریکہ کو یا اس سے نفرت کر رہے ہیں، نہیں، وہ لکھ رہا ہے 11% لوگ پسند کرتے ہیں، کم پسند کرتے ہیں. اور بعد میں ایک موقع پر ایک اور اسٹیٹسٹکس کو بہت لائٹلی اندر بالکل ایک لائن کے اندر لکھتا ہے کہ 78% پاکستانی اسلامک رولز کو پسند کرتے ہیں گورنمنٹ کے لیے. 78% پاکستانی حکومت کے لیے اسلامی قوانین کو پسند کرتے ہیں. یہ اس نے بہت ہی دبا کے لکھا، ورنہ یہ اس بات کا اظہار ہے کہ پاکستان میں تمام تر سیکولرزم کے باوجود ابھی بھی لوگوں کی جڑیں اسلام سے لگی ہوئی ہیں، ابھی بھی لوگ اسلام سے باہر نہیں آئے، ابھی بھی وہ چاہتے ہیں کہ اسلام آئے یہاں پر. بہرحال تو ایک پاکستانی عوام ہے جو قطعاً ناپسند کرتی ہے، اس معاملے میں بھی، اس معاملے سے پہلے بھی اور اس سے بھی بہت پہلے پاکستانی عوام امریکہ کو پسند نہیں کرتی. ہاں، کوئی یقیناً یہ کہے گا کہ بھائی یہ اتنی اپلیکیشنز کیوں بھیجتے ہیں پھر لاٹری کے لیے. ہاں، یہ ایک علیحدہ ایشو ہے کہ پاکستانی عوام پسند کرے یا نہ کرے، پاکستان کو وہ جہنم بنا دیا نعوذ باللہ تعالیٰ کہ یہاں سے سب بھاگنا چاہتے ہیں. یہ ایک علیحدہ مسئلہ ہے. یہ بھی کرنے والوں کا ایک گیم ہے کہ ٹھیک ہے آپ پسند کریں یا نہ کریں، آپ کے ملک میں بھی آپ چین سے نہیں بیٹھ پائیں گے. تو وہ یہاں پر بھی حالات ایسے بنا چکے ہیں کہ یہاں پہ کوئی رکنا بھی پسند نہیں کرے گا، لیکن یہ بھی پبلک جانتی ہے کہ ان حالات کے بنانے میں بھی ان کا بہت بڑا کردار ہے. ابھی ہم اس کے اوپر بات کریں گے. تو ایک پاکستانی عوام ہے پسند نہیں کرتے، چاہے وہ ریمنڈ ڈیوس کا کیس ہو، پبلک کو اچھی طرح اندازہ ہے، پبلک اپنی بے عزتی احساس کر رہی ہے، خاص کر اس ایشو کے اندر انتہائی بے عزتی احساس کی پبلک نے، تو ناپسند کرتے ہیں. پاکستانی گورنمنٹ کا کیا ہے؟ پاکستانی گورنمنٹ معمولاً بارگین ماسٹرز ہوتے ہیں، ان کو صرف یہ معاملہ ہوتا ہے کہ بھائی یہ جو ہماری حکومت اس وقت ہمارے ہاتھ میں ہے 2-4 سال کے لیے، یہ چل جائے کسی طریقے سے، باقی ان کو لمبی مدت کی حکمت عملی سے کوئی زیادہ سروکار نہیں ہوتا. پاکستانی گورنمنٹ میں جو بھی آتا ہے وہ یوں سوچ کر آتا ہے کہ مدت تو 5 سال ہے اگر قسمت ساتھ دے، ورنہ کم میں جانا پڑے گا، کیونکہ سارا جو تاریخ ہے وہ یہی کہہ رہی ہے کہ بھائی 5 سال پورے کرنے والے یہاں شاہز و نادر ہی کوئی گزرے ہیں، اور اگر کوئی گزرا ہے تو اس کو ہم نے پھانسی پہ لٹکا دیا کہ تم نے 5 سال پورے کیوں کیے تھے یہاں پہ. और जैसे भी किए थे उसने जैसे तैसे किए थे। तो यहाँ पे एक अंदाजा पूरी पाकिस्तानी हुकूमत को होता है कि भाई हम आ तो गए हैं, 5 साल के लिए आए हैं, लेकिन कब चले जाएंगे इसका हमें कोई पता नहीं है। तो उसका सारा हम इस बात पर होता है कि इस मुद्दत को किसी तरीके से खींच लो, खींच जाए किसी तरीके से, आगे की कोई खबर नहीं है। तो पाकिस्तानी हुकूमत जो होती है वो बड़ी कमज़ोर साइड पे होती है, इसके पास बार्गेन करने के लिए कुछ ज़्यादा चीज़ें नहीं होती। ज़्यादातर जो इंस्ट्रक्शंस आ रही होती हैं वो पीछे से ही आ रही होती हैं कि भाई अब आपने हल्का रखना है हाथ रखना है या भारी हाथ रखना है, और जो पीछे का मतलब जाहिर है कि पाकिस्तानी आर्मी है। अच्छा, पाकिस्तानी आर्मी के ताल्लुकात अमरीका से कैसे हैं? इसमें बड़े फ्लक्चुएशंस आए हैं आखिरी चंद सालों के अंदर। अगर हम इसको इस तरह से देखें कि जब अफगानिस्तान का केस शुरू हुआ तो एक अंडरस्टैंडिंग पाकिस्तान के साथ, पाकिस्तानी आर्मी, जाहिर है कि मैं ISI डायरेक्टली नहीं कहना चाहता, सिर्फ आर्मी के ऊपर रखना चाह रहा हूँ, पाकिस्तानी आर्मी और अमेरिका के दरमियान एक अंडरस्टैंडिंग बनी, वो ये कि हम आपकी जंग लड़ेंगे अफगानिस्तान के अंदर, हम अफगानियों को ट्रेन करेंगे, मुजाहिद बनाएंगे, शहीद कर देंगे सबको, लेकिन आप बराह रास्त दखालत नहीं दीजिएगा। अमेरिकन से कहा गया हम जंग लड़ेंगे, पैसा लेंगे, आप नहीं आइएगा। क्यों नहीं आइएगा? क्योंकि अगर आप बराह रास्त आए तो ऐन मुमकिन है कि जो पैसा हमें मिलना था वो हमें नहीं मिलेगा। तो इस अंडरस्टैंडिंग पे अमेरिकन्स भी खुश थे। क्यों? अमेरिकन्स के पास पैसा उस ज़माने में बेतहाशा था, उनको रशिया से लड़ना था, उनको पता था ये जंग जल्दी जल्दी ख़त्म नहीं होगी, इस जंग में बड़ी पब्लिक खपेगी, बहुत बंदे मारे जाएंगे, उनके लिए भी अच्छा था कि ये पाकिस्तानी आगे रहें, लड़ने मरने वाले बेचारे अफगान होंगे, चलाने वाले पाकिस्तानी होंगे, पैसा और स्ट्रेटजी हमारी। ये एक कोलिशन बन गया। अच्छा, इस कोलिशन में पाकिस्तानी आर्मी को जो फंड्स चाहिए थे, एक तो फंड चाहिए था, एक नज़रिया चाहिए था। फंड्स किस बात के लिए चाहिए थे? ज़ाहिर पूरा ऑपरेशन करना है आपने तो वो तो अमेरिका देगा। और फंड किस बात के लिए चाहिए थे और नज़रिया क्यों चाहिए था? वो ये कि भाई इसको, इस जंग को लड़ने के लिए आर्मी कहाँ से आएगी, फ़ौज कहाँ से आएगी? अब फौज के लिए आपको नज़रिया चाहिए। अच्छा, वो नज़रिया क्या है? वो नज़रिया ये है कि जो कुछ हो रहा है ये जिहाद है। ये नज़रिया कहाँ से लिया गया? ये वहाबियत से आया। यहाँ पर सऊदीया काम आया कि सऊदीया ने कहा कि हम नज़रिया भी देंगे, हम पैसा भी देंगे, उस पैसे से हम फौजी बनाएंगे और हमारा नज़रिया फैलेगा। ISI का एक और पार्टनर भी साथ आ गया। बस पाकिस्तानी आर्मी का एक तरह से पार्टनरशिप हुआ अमेरिका के साथ कि हम आपकी जंग लड़ेंगे, आप हमारा साथ दीजिएगा। ज़ौलक की हुकूमत 11 साल तक इसी नाम पे चली कि ठीक है मैं लड़ रहा हूँ आपके लिए जंग, और ज़ौलक साहब ने इस काम को करके दिखा दिया। दास्तान है बड़ी कि अमेरिका ने जब पहली दफ़ा इनको अफगानिस्तान के नाम पे एड दी तो बहुत कम थी। ज़ौलक को बड़ा गुस्सा आया कि भाई ये पैसे तो बहुत ही कम है, तो टेलीविज़न पर गया और उसने जाकर कहा कि ये हमें मूँगफलियाँ दे रहे हैं, हमें मूँगफलियाँ नहीं चाहिए। तो अब उसने पीछे क्या कहा? काम हमें मूँगफली नहीं चाहिए, हमें पिस्ता चाहिए। नहीं है कि हमें कुछ नहीं चाहिए, नहीं मूँगफली नहीं चाहिए, इसका मतलब हमें पिस्ता चाहिए, हमें ठीक ठाक पैसा चाहिए। तो ठीक ठाक पैसा निकला, मामला ख़त्म हो गया। बस एक तरफ से पाकिस्तानी आर्मी का कोलिशन था अमेरिका के साथ, दूसरी तरफ से सऊदीया के साथ। सऊदीया के साथ क्या फ़ायदे थे? एक तो कि नज़रिया दे रहा था कि भाई हम तुम्हें ऐसा नज़रिया देंगे, यहाँ मुजाहिद निकलेंगे, वो अपनी जाने देंगे, तुम्हारी जंग जो है वो तुम्हें फ़ौजियों से नहीं लड़नी पड़ेगी, बंदे खुद ही जाएंगे लड़ेंगे। दूसरा मामला सऊदी को बेनिफिट यह था कि वहाबियत फैल जाएगी, वहाबियत बरसगीर में फैल जाएगी। गोया उस ज़माने में ISI के नज़दीक दीन इस्लाम सिर्फ वहाबियत में रह गया था, सिर्फ वहाबियत में। तो जो हमारा हशर किया इन्होंने वो आपके सामने है, और अगर कायद शहीद उस दौर में ना होते तो नहीं मालूम क्या होना था फिर। वो तो चूँकि वो बहुत बहादुर आदमी थे, बड़े जरी थे, बाबा सीरत थे, तो वो तो इसको झेल भी गए 88 तक, वरना उस दौर में अगर उनकी जगह कुछ और होता तो नहीं मालूम, मुझे नहीं मालूम फिर शेख के साथ क्या होना था। वो बड़ी ताकत के साथ झेले उस दौर को, और वो दौर बहुत मुसीबत का दौर था, हकीकत यह है। अच्छा, ये कोलिशन बन गया, सऊदीया की तरफ से मिलियंस ऑफ डॉलर्स आना शुरू हो गए। मैंने एक दफ़ा शायद आपकी खिदमत में अर्ज़ किया पहले भी, अपने थीसिस के दौरान मैंने एक दफ़ा नोट किया कि सिर्फ पाकिस्तानी गवर्नमेंट ने ज़कात फंड से ऑफिशियली $8 मिलियन सिर्फ मदरसे बनाने के लिए दिए थे। पाकिस्तानी गवर्नमेंट ने $8 मिलियन, आप समझ रहे हैं $80 लाख से क्या कुछ हो सकता है, उस ज़माने की बात कर रहा हूँ, आज से यानी 88 से पहले की बात कर रहा हूँ मैं। $8 मिलियन तो सिर्फ पाकिस्तानी गवर्नमेंट ने अपने ज़कात फंड से निकाल के दिए थे कि मदरसे बनेंगे। अब इन मदरसों में क्या होना था? वही जिहाद होना था। جہاد بنے ہوئے مجاہد بنے اور وہ مجاہد جا کے لڑتے رہے, سعودیہ بھی خوش, امریکہ بھی خوش, پاکستانی آرمی بھی خوش. کون نہ خوش؟ افغان مرے, دین پامال ہوا, تینوں پارٹیز خوش چلتی رہی. اچھا 88 میں گیم خراب ہو گیا. 88 میں کیا ہوا؟ رشیا نے کہا کہ بھائی ہم تھک گئے, اب ہم افغانستان میں مزید نہیں رکتے, ہم واپس جا رہے ہیں. ایران نے کہا ہم بھی جنگ بند کر رہے ہیں عراق کے ساتھ. معاملہ ٹھپ ہو گیا, ضیاء الحق صاحب فوراً شوٹ ڈاؤن ہو گئے. 3 مہینے کے اندر اندر ضیاء الحق صاحب کا طیارہ گر گیا. میں اس کو کئی دفعہ عرض کر چکا ہوں, مارچ 88 میں اب رشیا نے کہا ہم افغانستان سے باہر جا رہے ہیں, جولائی 88 میں ایران نے کہا ہم جنگ ختم کر رہے ہیں, اگست 88 میں ضیاء الحق صاحب کا طیارہ گر گیا. اچھا اب جو یہ طیارہ گرا تو یہ اس بات کا اعلان تھا امریکہ کی طرف سے کہ انف از انف, اب ہم مزید پیسہ دینے کو تیار نہیں ہیں, تمہاری کشتی سوراخ ہوئے میں جو کچھ بھی ہے تمہارے ہی نام پر ہے, اب سنبھالو اسے. امریکنز چلے گئے اور وہ کشتی ہمارے سر پہ پڑ گئی. اچھا اب آئی ایس آئی بیچ میں ہے, امریکہ پاکستانی آرمی, امریکہ پیچھے چلا گیا, اس نے کہا بھائی مزید فنڈس ختم, ہمارا رشیا سے معاملہ تھا, رشیا تو واپس چلا گیا. اچھا سعودیوں کو بھی آہستہ آہستہ احساس ہوا کہ بھائی یہاں بہت کچھ کھپ چکا ہے اور اب ہماری مصلحتوں کے اندر جتنا تھا اتنا ہم حاصل کر چکے ہیں. افغانستان کے اندر داخلی جنگ شروع ہو گئی. اب جو داخلی جنگ شروع ہوئی تو پاکستانیوں کے ذہن میں ایک ترکیب آئی, پاکستانی ذہن میں ترکیب آئی. ان کا یہ کہنا تھا کہ ہمیں افغانستان کے اندر تک اثر و رسوخ چاہیے, اس کو یہ لوگ کہتے تھے اسٹریٹجک ڈیپتھ, ہمیں حکمت عملی میں گہرائی تک کام کرنا ہوگا. اس اسٹریٹجک ڈیپتھ کے لیے کیا کریں؟ انہوں نے کہا کہ جتنا افغان جنگ کے زمانے میں مجاہدین بنے تھے ان سب پر ہم نے اتنی انویسٹمنٹ کی تھی, سب ہمارے بندے ہیں, ان کو جمع کرو, ان کو بناؤ طالبان, یہ ہماری پارٹی ہوگی, یہ افغانستان پہ قبضہ کرے گی, وہاں جو لا آرڈر کی سچویشن خراب ہے اس کو صحیح کرے گی, افغان اس کا ساتھ دیں گے چونکہ یہ دین کے نام پر آئیں گے, پورے افغانستان پہ ہماری حکومت ہو جائے گی, ہم انڈیا کو کوئی موقع نہیں دیں گے کہ وہ افغانستان کے اندر گھسے, امریکہ تو پہلے ہی واپس جا چکا ہے, ہم ہوں گے اور افغانستان ہوگا, یہ سب ہماری زمین ہوگی. یہ تھی جناب اسٹریٹجک ڈیپتھ. نصیر اللہ بابر صاحب پیش اس کام کے اندر, انہوں نے طالبان بنائی, پہلا قافلہ طالبان کی پروٹیکشن میں افغانستان بھیجا گیا, بہرحال اس کے اوپر حملہ ہو گیا تھا, وہ کاروان تباہ ہو گیا تھا, طالبان پھر بھی بن گئی. طالبان بنی, افغان بیوقوف بنے ان کے ہاتھوں, انہوں نے گراؤنڈ دے دیا, طالبان چڑھتے چلے گئے, افغانستان کے اکثر حصوں پر طالبان نے قبضہ کر لیا, پاکستان کو کامیابی نصیب ہو گئی. اس وقت طالبان کی حکومت کو صرف 2 ملک ریکوگنائز کرتے تھے, ایک پاکستان, ایک سعودی عرب, اور دنیا کے کسی ملک نے طالبان کو ریکوگنائز نہیں کیا تھا. تو پاکستانی خوش کہ بھائی ہماری اسٹریٹجک ڈیپتھ ہو گئی, افغانستان پہ ہماری حکومت بن گئی. اچھا اب آگے کیا ہوا؟ آگے یہ ہوا کہ جو اینٹی طالبان ایلیمنٹس تھے اب وہ آگے بڑھے, بھائی یہ تو بہت معاملہ خراب ہو گیا, اس میں تو ہماری ہار ہو گئی, اب انہوں نے بھی جمع کرنا شروع کیا, ان کے اوپر بھی انویسٹمنٹ ہونا شروع ہو گئی. کچھ ہی عرصے کے اندر یہ ثابت ہوا کہ طالبان سے جو کچھ نصیب ہونا چاہیے تھا وہ ہمیں نصیب نہیں ہو رہا. امریکہ نے دیکھا کہ یہ نام اچھا ہے, اس کے نام سے اور بہت کچھ مل سکتا ہے, چاہے حکومت پہ رہیں چاہے حکومت پہ نہ رہیں. 2003 میں امریکنز آئے, انہوں نے طالبان کو شکست دی, طالبان کی ٹیم القاعدہ بن گئی. اب دیکھنا کیسے ایوالو ہو رہی ہیں ساری چیزیں. کہاں سے شروع ہوا تھا؟ افغان جہاد سے. افغان جہاد سے یہ بیچارے پہلے مجاہد بنے, پھر طالبان بنے, اور پھر طالبان سے القاعدہ بن گئے. 30 سال سے امریکہ کے ہاتھوں کھیلے جا رہے ہیں, یہ لوگ اس مصیبت کے اندر مبتلا کیا ہوا. پھر صاحب یہ القاعدہ بن گئے, اب یہ ہوا کہ چوہے بلی کا ایک کھیل شروع ہو گیا, جہاں امریکہ کو حملہ کرنا ہے وہاں القاعدہ پہنچ جائے گی, امریکہ وہاں پر چڑھ دوڑے گا, جہاں پہ جو کام کرنا ہے القاعدہ القاعدہ القاعدہ, یہ اس کا نام چل نکلا. اب کیا ہوا پھر؟ 10 سال تک یہ ڈرامہ ہو گیا, اب پھر کیا ہوا ہے؟ اس کا مطلب ہے اب کچھ چینج ہونا ہے. یہ جو ڈرامہ وائنڈ اپ ہو رہا ہے کہ امریکنز نے کہا کہ بھائی چلو اب کچھ اور کرتے ہیں. اچھا ابھی ایک چانس باقی ہے, اسامہ بن لادن ختم ہو جائے, القاعدہ باقی رہے, ابھی یہ چانس باقی ہے. ابھی مثلا سیکنڈ نمبر والا نہیں مرا ہے, ابھی وہ بار بار کہہ رہے ہیں کہ لیڈرشپ اتنی اسٹرانگ نہیں تھی, وہ دور دور سے کام کر رہا تھا, یونٹس اپنا کام خود کر رہے تھے. اس کا مطلب ہے کیا ہے؟ ابھی مزید القاعدہ چلانے کا منصوبہ باقی ہے, ابھی چانس میں ہے کہ القاعدہ ابھی اور چلے گی. اس کا مطلب ہے ابھی یہ ڈرامہ ہمیں اور دیکھنا ہے. ذرا سا رک کر دیکھیں انڈینز نے کیا کیا اس دوران میں. انڈینز خاموشی سے دیکھتے رہے پاکستان طالبان لے کر اندر گھسے چلے جا رہے ہیں افغانستان کے اندر, وہ خاموش بیٹھے رہے. نہیں, وہ خاموش نہیں بیٹھنے تھے. انہوں نے کیا کیا, پہلا کام تو انہوں نے یہ کیا کہ اینٹی طالبان کے اوپر انویسٹمنٹ کی, اینٹی طالبان پہ انویسٹمنٹ کی, ان کو تھوڑا سا اسٹرینتھ دی. پھر انہوں نے ایک اور ڈرامہ کیا, ان کا ڈرامہ بھی بڑا مزدار ہے. انہوں نے ڈرامہ کیا کہ طالبان میں ایک اور فیکشن بنا کر خود طالبان بن کے اندر آ گئے. انہوں نے طالبان میں ایک اور گروہ بنایا, اب یہ طالبان خود پاکستان کے اندر آ گئی. اب یہ کیا کر رہی ہے, اب یہ پاکستان سے لڑ رہی ہے. صحیح, اب کتنے طالبان ہو گئے, دو طالبان ہو گئے. ایک وہ طالبان ہے جس کو پاکستانی آرمی نے بنایا, وہ افغانستان گھسی ہوئی ہے ان کے اور امریکنز کے مفادات کے لیے گیم کھیل رہی ہے, اور دوسری طالبان کون سی ہے, دوسری طالبان ہے جو کسی اور نے بنائی ہے, اور وہ کیا کر رہی ہے, وہ پاکستان اور امریکہ کے خلاف گیم کھیل رہی ہے. اب پاکستان کس کی جنگ میں مبتلا ہو گیا, دو طالبان کی جنگ میں. اچھا, یہ دو طالبان کی جنگ نہ صرف وہاں پر ہو رہی تھی, یہی تقریباً جنگ ایک اور نام سے خود پاکستانی آرمی میں ہو گئی. وہ کیسے, ایک وہ پاکستانی آرمی کا حصہ جو پرو طالبان ہے, اور ایک وہ پاکستانی آرمی کا حصہ کہ جو پرو مشرف ہے, پرو سیکولرزم ہے. ہم نے گیم تو شروع کر دیا, لیکن یہ نہیں سوچا کہ گیم آگے تک کہاں پہ جائے گا. ہمارے پاس صورتحال یہ ہے کہ طالبان کے نام پر لڑنے والوں میں کچھ لوگوں کی لاشیں ملی ہیں, پارا چنار کے اندر ملی تھی, مشہور و معروف, جن کے ختنے بھی نہیں ہوئے ہوئے تھے. اچھا, یہ کون تھے بھائی, آپ خود سوچو, ایک ہندو کی داڑھی بڑھ جائے اور وہ اللہ اللہ کر رہا ہو, تو آپ کو کیا پتا کہ یہ ہندو ہے یا طالبان ہے, آپ کیسے ڈسٹنگوش کر سکتے ہیں اس کام کے اندر. اچھا, اب صاحب یہ بیٹل فیلڈ بن گئی یہاں پر, تو ہمارے ساتھ تو یہ مصیبت آ گئی کہ ہمارے ہی ملک کے اندر اب وہ آئے اور انہوں نے کیا نہیں کیا. ذرا تصور کیجیے گا, گزشتہ چند سالوں میں اس طالبان نے جو دوسروں کی سپورٹڈ ہے کن کن جگہوں پہ ٹارگٹ کیے ہیں, آن ٹاپ جی ایچ کیو, کس نے کیا ہوگا, یہ غاروں میں بسنے طالبان نے, غاروں میں بسنے والے ان آفیشلی ٹرینڈ جن کی ٹریننگ کا کوئی زیادہ سیٹ اپ بھی نہیں ہے, انہوں نے حملہ کیا پاکستانی آرمی کے جی ایچ کیو کے اوپر, تہس نہس کر ڈالا. پاکستانی آرمی کا جی ایچ کیو, پاکستانی پولیس کا ٹریننگ سینٹر, پاکستان کی آرڈیننس فیکٹری, کون سی مسجد, کون سا فرقہ, کون سا امام بارگاہ جہاں پہ اس نے حملہ نہیں کیا, یہ سب طالبان نے کر ڈالا. آپ دیکھ رہے ہیں یہاں پہ موومنٹ کیسی ہو رہی ہے, پہلے پاکستانی اندر گھسے افغانستان کے اندر کہ ہماری اسٹریٹجک ڈیپتھ ہے, اب کون اندر آ گیا ہے, اب طالبان اندر آئیے کہ اب یہ ہماری اسٹریٹجک ڈیپتھ ہے. اب آپ دیکھیں ہماری ڈیپتھ کتنی ہے, ہماری ڈیپتھ کتنی ہے, اسلام آباد میں جی ایچ کیو ہماری ڈیپتھ کے اندر آ رہا ہے, کر دیا سب کچھ کر دیا. اور پاکستان اس مصیبت میں مبتلا ہے کہ اب لڑنا کس سے ہے اس نے, اور کس میدان میں جا کے لڑنا ہے. دیکھیے یہ بات, دو کوشچن بہت امپورٹنٹ ہوتے ہیں, آپ کس دشمن سے لڑنا چاہتے ہیں, دوسرا مسئلہ ہے کس جگہ پہ لڑنا چاہتے ہیں. مثلاً خدا نہ کرے, نعوذ باللہ, اگر آپ کو پتا ہے آپ کا ایک دشمن باہر ہے, چاہے آپ کو اجازت دیں گے کہ آپ کے گھر میں آ کے لڑیں, نہیں, آپ کہیں گے گھر تو میری باؤنڈری ہے, جو بھی لڑائی ہو باہر ہو, اندر نہ آئے کہ میں صحن میں لڑوں, یہ تو میری شکست ہے. اب جنگ کہاں ہو رہی ہے, اب ہمارے صحن میں ہو رہی ہے, اب افغانستان میں نہیں ہو رہی ہے, اب ہمارے صحن میں ہو رہی ہے. پہلے ہم افغانستان میں جنگ کر رہے تھے, اب جنگ پارا چنار میں ہے, اب جنگ وزیرستان کے اندر ہے, بلکہ در حقیقت اسلام آباد کے اندر ہے. یہ میں عرض کرنا چاہ رہا ہوں کہ ہم اسٹریٹجیکلی زبردست فیلئر سے دو چار ہیں. یہ وہ ٹرننگ پوائنٹ ہے جہاں امریکنز نے کہا کہ بھائی اب گیم کا رخ کچھ چینج کرنا ہے. گیم کا رخ کیا چینج کرنا چاہ رہے ہوں گے, اس کا تھوڑا سا جائزہ لے لیتے ہیں. درود بھیجے گا محمد والے محمد پر. اسامہ بن لادن کا معاملہ اب منتقل کرتے ہیں تھوڑا سا اوباما کی طرف. ایک تو نام اتنے ایک جیسے ہیں کہ اوباما کلڈ اسامہ, اسامہ کلڈ اوباما, کچھ سمجھ میں نہیں آ رہا ہے کہ کیا ہو رہا ہے. بارہ تو اب اوباما صاحب کے ساتھ کیا مشکل ہے, اوباما صاحب کے ساتھ مشکل یہ ہے کہ ان کو افغانستان سے فوج باہر نکالنی ہے. انہوں نے اعلان کیا تھا کہ میں کروں گا, ابھی تک نہیں کر پائے, اور وہ کہہ رہے ہیں کہ میں کر ڈالوں گا. صحیح, اچھا اگر آپ کو افغانستان سے فوج باہر نکالنی ہے, آپ آئے کب تھے, صاحب 10 سال پہلے آئے تھے, اب تک آپ نے اچیو کیا ہے, کیا افغانستان میں امن ہو گیا ہے, نہیں, سارے طالبان کو شکست ہو گئی ہے؟ نہیں. افغانستان میں ڈیموکریسی قائم ہو گئی ہے؟ نہیں. تو آپ نے کیا اچیو کیا؟ اوباما کو مار لیا, اسامہ کو مار لیا. یہ ٹارگیٹ ہے. یعنی یہ جو گیم چینج ہوا ہے, اس سب کے پیچھے صرف ایک نقطہ سمجھ میں آتا ہے, اوباما نے ڈکلیئر کرنا ہے کہ میں نے کوئی چیز حاصل کر لی ہے. اور وہ کیا حاصل کر لیا ہے؟ وہ یہ کہ ہم نے اسامہ بن لادن کا خاتمہ کر لیا ہے, جس کو ڈھونڈنے کے لیے ہم 10 سال پہلے یہاں پر آئے تھے, اور اب ہم اس کا خاتمہ کرنے کے بعد اپنے وطن واپس جا رہے ہیں. مشن اکمپلشڈ. اگر آپ کے ذہن میں ہو, ایک بہت احمقانہ تصویر ہے, بڑی تصویریں یادگار تصویریں ہوتی ہیں, بعض تصویریں ایک انتہائی احمقانہ تصویر ہے, جب جارج بش ایک ایئر کرافٹ کیریئر پر گئے ہیں افغان صدام کے خاتمے کے بعد, ایئر کرافٹ کیریئر کے اوپر گئے ہیں, اور انہوں نے جا کر 2003 میں اعلان کیا ہے کہ ہمارا مشن پورا ہو گیا. بڑا بڑا ایک بینر لکھا ہوا ہے بلو کلر کے اندر, مشن اکمپلشڈ. یہ جارج بش صاحب نے تقریر میں بھی دہرایا 2003 میں. اکمپلشڈ ہوئے ہوئے, مشن پورا ہوئے ہوئے اب 8 سال ہو گئے اور باہر نہیں آ پائے. تو کب کب کوئی جارج بش سے کہتا ہے کہ آپ کی وہ تقریر کیسی تھی جب آپ نے کہا تھا کہ مشن پورا ہو گیا ہے, 8 سال ہو گئے ابھی تک باہر نہیں آئے. اوباما اس سے بچنا چاہ رہے ہیں. اوباما کیا چاہ رہا ہے؟ اوباما ڈکلیئر کرے گا کہ بھائی میں نے اسامہ کو مار لیا ہے, اب میں افغانستان سے باہر آ رہا ہوں. اسامہ کو کس کو مارا ہے؟ اب یہاں پہ کوشچنز ہیں, یہ اسامہ کس نے سنبھال کے رکھا ہوا تھا؟ ناقابل تصور ہے کہ پاکستانیوں کو نہیں پتا تھا. یہ تو امریکنز بھی کہہ رہے ہیں کہ بھائی کچھ تو ہے. میرے نزدیک ناقابل تصور ہے کہ امریکنز کو نہیں پتا تھا. یہ کیسے ہو سکتا ہے ان کو نہ پتا؟ مثلا پاکستان کا کون سا راز ہے جو ان کے ہاتھ میں نہیں ہے؟ ہر بندے کے اوپر ان کی نظر پڑی ہوئی ہے, ہر معاملے کے اندر ان کی دخالت ہوئی ہوئی ہے. اور ہم یہ سوچیں کہ پاکستانی آرمی نے 3 سال سے اسامہ کو سنبھال کے رکھا ہو اور امریکنز کو بھی پتہ نہیں چلنے دیا ہو, جبکہ امریکنز خود کہہ رہے ہیں کہ 1 سال سے تو ہم خود مانیٹرنگ کر رہے تھے. اب یہاں پر ذرا سوچیں کیا کیا بیوقوفانہ باتیں ہو رہی ہیں. اسامہ بن لادن بھی بے اصطلاح اتنا بیوقوف ثابت ہوا کہ اس کے سامنے والے گھر میں سیاہی رہ رہی تھی, اس کو پتہ نہیں چلا. اور پاکستانی آرمی اتنی بیوقوف ثابت ہوئی کہ 3 سال سے اسامہ کو سنبھالے بیٹھی تھی اور اس کے سامنے والے گھر میں سیاہی رہ رہی تھی اور پاکستانی آرمی کو بھی پتہ نہیں چل پایا. اتنا بیوقوف تو پاکستان کا کوئی جنرل بھی نہیں ہوگا, اگر آپ تصور کریں جتنا یہ لوگ ہمیں سمجھانے کی کوشش کر رہے ہیں. اتنا بیوقوف کوئی نہیں ہوتا ہے. تو یہ ہو کیا رہا ہے؟ ان کے اندر کوئی ڈس ایگریمنٹ ہے جو میں سمجھ پایا ابھی تک. ان کے اندر کوئی ڈس ایگریمنٹ ہے. ڈس ایگریمنٹ کس بات کا ہے؟ امریکنز باہر جانا چاہتے ہیں, پاکستان کسی نہ طریقے سے اپنے مفاد میں نہیں دیکھ رہا کہ یہ اس طریقے سے گیم کو ختم کر کے واپس جائیں. کہیں نہ کہیں پاکستان کے کچھ مطالبات ہیں جو پورے نہیں ہو پا رہے ہیں. مثلاً کیس کیا کہہ سکتے ہیں؟ مثال کے طور پر اگر یوں ہی دیکھنے کے لیے ریمونڈ کا کیس, کہ 2 بندے ہمارے مارے ہیں, مارنے کے بعد وہ پھنس گیا. 3 بندے مثال کے طور پر, چونکہ ایک کچلا بھی تھا اس میں وہاں پر. ہاں تو وہ مارتے ہیں, اس کے بعد ایک بندہ پکڑا جاتا ہے, ایک کوئی بھاگ جاتا ہے, ایک کوئی امریکنز تھا وہ چلا جاتا ہے, ایک یہ ریمنڈ صاحب تھے یہ پکڑے جاتے ہیں, ایٹ دی اینڈ یہ بھی چلے جاتے ہیں. موسٹ پروبیبلی یہاں پر کچھ نہ کچھ انٹیلیجنس کے کانفلکٹ تھے, جس کے اندر امریکنز اپنے بندے کو نکال کے لے جانے میں کامیاب ہو جاتے ہیں. اب پاکستانیوں کا معاملہ یہ ہے کہ ان کو اس کو کسی نہ کسی طریقے سے کاؤنٹر کرنا ہے. امریکہ نے اگلا اسٹرائک یہ کیا کہ وہ آئے اور انہوں نے اس کو بھی ختم کر دیا, جس گیم کو پاکستانی آرمی سنبھالے بیٹھی تھی کہ ہم اس کو استعمال کریں گے, یہ گیم بھی انہوں نے ختم کیا. اچھا ذرا سا اس کو بھی جواب دے دیں, کیا پاکستانیوں کو پتہ نہیں چلا ہوگا کہ امریکہ اندر آئے؟ میرے خیال میں موسٹ پروبیبلی پتہ چلا ہوگا, ہو ہی نہیں سکتا کہ پتہ نہ چلا ہو. پھر اس کے بعد انہوں نے کیا کیا ہوگا؟ سوال یہ کہ آپشنس کیا تھے. ایک آپشن یہ تھا کہ آپ ہیلیکاپٹرز کو گرا دیتے, اگر یہ ہوتا تو کیا ہوتا؟ امریکنز نے ریٹیلیٹ کرنا تھا, امریکنز نے کچھ نہ کچھ کرنا تھا. اب وہ جو کرنا تھا وہ کیا کرنا تھا؟ پھر کچھ بھی کر سکتے تھے. مثال کے طور پہ کیا کر سکتے تھے؟ ممکن ہے آپ کے ایٹامک پلانٹ کے اوپر بندے اتار دیتے, ممکن ہے آپ کی پہلے آپ کی جی ایچ کیو پہ حملہ ہوا تھا یا نہیں ہوا تھا, آپ کیا پریزیڈینشیل پیلس پہ نہیں ہو سکتا تھا؟ کچھ بھی کر سکتے تھے. گورنمنٹ آف پاکستان کے پاس میرا اپنے خیال ہے اتنی جرأت نہیں تھی کہ ان ہیلی کاپٹرس کو گرا لیتے. میرا اپنا یہ خیال ہے. لہذا میرا ذہن یہ تصور نہیں کر پا رہا کہ وہ بارڈر کراس کر کے یہاں تک آئے ہوں, آپریٹ کیا ہو. ایک بندہ انٹرنیٹ پہ سب کچھ بتا رہا ہے پوری دنیا کو اور ہمیں کچھ نہیں پتا چل کے دیا. میرا نہیں خیال, میرا اپنا یہ خیال ہے انہوں نے دیکھا ہوگا, لیکن یہ پولیٹیکل گیم کے اندر اتنے برے طریقے سے پھنسے ہوئے ہوں گے کہ ان کے پاس روکنے کا کوئی چانس نہیں ہوگا. وہ آئے ہوں گے اس دینی شخص کو جو اسامہ بن لادن کے نام پر پاکستانی سنبھالے بیٹھے ہوئے ہوں گے, اس کو وہ اٹھا کر لے گئے ہوں گے, انہوں نے پانی میں بہایا ہوگا یا زمین میں گاڑا ہوگا, اللہ جانتا ہے انہوں نے اس کے ساتھ کیا کیا ہوگا. بالآخر جو کل کیس ہوا وہ یہ کہ ایک جو شخص اسامہ بن لادن کے نام پر اس وقت تک موجود تھا اس کا انہوں نے خاتمہ کر دیا. اب آگے کیا ہو رہا ہے, آگے تکلیف دہ ہے اب کہنا. اب یہ ہو رہا ہے پاکستان امریکہ سے کہہ رہا ہے کہ تم یہ بتاؤ کہ تم نے سنبھال کے کیوں رکھا ہوا تھا. صحیح ہے. اچھا پاکستانی حکومت یہ نہیں کہہ پا رہی کہ آپ آئے کیسے, یہ سرزمین ہماری نہیں ہے کیا, آپ گھسے کیسے یہاں پر. یعنی اب وہ آئے ہماری زمین پر, بندہ مار کے چلے گئے اور ہم ان کے سامنے ثابت کر رہے ہیں کہ ہمیں نہیں پتا تھا کہ وہ 3 سال سے یہاں پر ہے. کوئی یہ پوچھنے والا نہیں ہے کہ آپ آئے کیوں تھے ہمارے یہاں. بے عزتی اس کو کہتے ہیں. مجھے اچھا نہیں لگتا کہ ہم قوم سے یہ کہیں کہ آپ غلط کر گئے. نہیں, یہاں پہ قوم غلط نہیں کر رہی ہے, یہاں پہ حکمران غلط کر رہے ہیں. صرف ہماری ایک مشکل ہے, ہم پر کب وہ وقت آئے گا جب ہم ان کو اٹھا کے پھینکیں گے. ہم پر کب وہ وقت آئے گا. آپ یہ نہیں سمجھے گا کہ مجھے یہ پتہ نہیں چل رہا کہ اس قوم کے اندر اتنا اعتماد کیوں نہیں ہے کہ یہ اٹھا کے پھینک دیں. یہ بھی ان کا کام ہے. انہوں نے قوم کے سارے اعتماد کو ختم کیا ہوا ہے. قوم کسی کے اوپر بھی بھروسہ کرے ان تمام چینلز کو ختم کیا ہوا ہے. لہذا انہوں نے اس قوم کو لا کر ایک ایسی جگہ پہ کھڑا کر دیا ہے کہ یہ قوم سمجھتی رہے گی, کڑتی رہے گی, لیکن کوئی ایسی جگہ نہیں دیکھ پائے گی جس کے پیچھے چل کے اپنے معاملے کو حل کر لے. انہوں نے اس کو جا کے یہاں پہ کھڑا کیا ہے. بس امریکنز کو اچھی طرح پتا ہے کہ 89% پاکستانی ہم سے نفرت کرتے ہیں. امریکنز کو اچھی طرح پتا ہے کہ اگر پاکستانی عوام کا بس چلا تو امریکہ کو دھجیاں بکھیر کے رکھتے ہیں. امریکنز کو یہ بھی اچھی طرح پتا ہے کہ یہ پاکستانی عوام فی الحال کچھ نہیں کر پائے گی چونکہ ہم نے ان کے اندر سب کچھ ختم کر دیا ہے جہاں سے ان کے اٹھنے کا کوئی امکان باقی رہا ہو. تو ہم تشریح کر رہے ہیں کہ ہمیں کیوں نہیں پتا تھا, یا ہمیں پتا تھا تو ہم نے بتایا کیوں نہیں تھا. اور وہ اس بات کی تشریح نہیں کر رہے کہ وہ آئے کیوں تھے, بلکہ وہ ایک اور بات بھی کہہ رہے ہیں اگر ہمیں موقع ملا تو ہم آگے بھی آئیں گے. کیوں, ابھی ملا عمر باقی ہے. ان سے پوچھا گیا کہ بھائی ابھی ملا عمر نہیں پکڑا گیا, اگر کبھی ایسا کرنا پڑا تو دوبارہ کریں گے. انہوں نے کہا ہمارے پاس یہ حق ہے. کسی انگریز نے ہی لکھا, پتہ نہیں کسی ویسٹرن جرنلسٹ نے, کہ اگر اسامہ بن لادن یورپ کے کسی ملک میں ہوتا اور وہ نہ دیتا تو امریکہ کے پاس یہ حق ہوتا. یورپ تو چھوڑ دو, اگر یہ ملک طاقتور ہوتا, پاکستان طاقتور ہوتا تو امریکہ کے پاس حق ہوتا. جرت کرتے کہ اندر گھسے. اچھا اب مزے کی بات یہ کہ یہ ہم سے کھیل کر اسامہ بن لادن کو جو کچھ کر کے, اس کے ڈیمی کو جو کچھ کر کے چلے گئے, اب اس کے اوپر فخر کس بات کا کر رہے ہیں. ان کے ایک اسٹریٹجسٹ تھے برجنس کی نام کر کے, چند کیا بولوں کس ٹائپ کے انسانوں میں سے ایک. اس نے اپنے کالم کے اندر لکھا کہ یہ جو ہمارا آپریشن تھا یہ اکویلنٹ ہے اس ناکام آپریشن کے جو ہم نے تبس میں کیا تھا. تو 30 سال پہلے ہم نے تبس میں آپریشن کیا تھا, اس میں ناکام ہوئے, اب 30 سال میں ہم نے اتنی کامیابیاں حاصل کی ہیں کہ ہم اندر گئے اور کامیاب ہو گئے. کیا کوئی مقابلہ ہے پاکستان کے ڈیفنس کا اور ایران کے ڈیفنس کا؟ کیا کوئی مقابلہ ہے کہ وہاں پہ امریکن سفارتکاروں کو چھڑانے گئے تھے اور ناکام ہوئے تھے, اور یہاں پر صرف ایک ڈمی شخص کو لینے گئے تھے اور کامیاب ہو کر آئے وہ بھی مارنے کے بعد؟ کوئی مقابلہ ہے دونوں کا؟ اب آپ دیکھ رہے ہیں کہ کس کس طرح یہ اپنے آپ کو محفوظ کرنے کی کوشش کر رہے ہیں. تو اب پاکستان کو اس طرح سے کیا, اور بدقسمتی یہ ہے کہ انڈیا نے کہا کہ ہمارے پاس بھی یہ حق ہے کہ اگر کبھی ہمیں موقع ملے تو ہم بھی جائیں گے اور اپنے ٹارگیٹس کو اچیو کر کے, ہمارے پاس بھی یہ طاقت ہے اور حق ہے کہ ہم اس کو حاصل کریں گے. تو اب پاکستان کے سامنے یہ ساری مشکلات جو ہے وہ باقی رہیں گی. اچھا اب گٹھ جوڑ چل رہا ہے. ان کی فارن افیئرس کمیٹی کا جو ڈائریکٹر ہے, صدر ہے کیری, وہ آیا پاکستان. اس نے دونوں طرف سے حملہ کیا. ایک طرف سے اس نے یہ کوشش کی کہ پاکستانی کو کسی طریقے سے خوش کرنے کی کوشش کرے, دوسرے موقع پر اس نے یہ بھی کیا کہ پاکستانیوں کو تھوڑا دبانے کی بھی کوشش کرے. اور پاکستان کے ایک سینیٹر, امریکہ کے ایک سینیٹر نے ایک بیان دیا, مجھے یاد نہیں آ رہا کہ وہ لوور ہاؤس کا سینیٹر کا تھا, اس نے بیان دیا کہنے کا کہ پاکستان کے بارے میں امریکی عوام کو یہ کنونس کرنا کہ اس ملک کو مزید امداد ملے یہ بہت سخت ہے. सही है, यानी उन्होंने कहा कि हम ये जो मुल्क को इमदाद दे रहे थे ये हम इमदाद रोक लेंगे चूंकि आपने बेवफाई साबित की है अपनी, आपकी बेवफाई साबित हो गई है। तो मुझे इन स्टेटमेंट्स को सुन सुनकर इतना अंदर से अफसोस होता है। एक तो ये इमदाद नहीं है, ये लोन है, और ये वो लोन है जिसका अक्सर इनके अपने हाथ में ही चला जाएगा, हमें कुछ नहीं मिलेगा, और जो हमें मिलेगा वो ज़्यादातर हमारे करप्ट हुक्मरानों की नज़र हो जाएगा, हमारे नसीब में कुछ नहीं आना है। और इस इमदाद के नाम पर हमसे कह रहे हैं कि हर किस्म की बेगैरती हम तहम्मुल करें और इन पर एतराज़ भी ना करें कि आप अंदर क्यों आए थे, आपने सारा ड्रामा क्यों किया। तो वो अपने लिए किसी किस्म के रूल्स रेगुलेशन के कायल नहीं है। अच्छा, पाकिस्तानी हुकूमत और आर्मी ने क्या किया इसके मुकाबले में? मैंने बहुत लंबा कर दिया इस मामले को, इसको वाइंड अप करता हूँ। पाकिस्तानी आर्मी ने देखा कि हमारे पास दो रास्ते हैं, या तो हम ये कहें कि ये जो कुछ हुआ वो हमारी सुपरविजन में हुआ, ज़ाहिर इसमें बदनामी बहुत ज़्यादा है, अमेरिका के साथ भी बात नहीं बन रही। पाकिस्तानी आर्मी ने पहली दफ़ा केस अदालत में पेश कर दिया, यानी अगर आपको जहन में हो तो मैंने रेमंड के केस में अर्ज किया था कि ये कि इंटेलिजेंस ने बात इतनी खुलने दी है पाकिस्तान की, इसका मतलब है मामला इनके हाथ से निकल गया है। और इस दफा इन्होंने लाकर पार्लियामेंट में डिस्कस करवा दिया। क्या ISI की कभी किसी सबके में है कि उनका डायरेक्टर पार्लियामेंट में जाकर इस तरह की बातें करे और कहे कि मैं पाकिस्तानी आवाम से माजरत खाऊं? कभी नहीं है। आप कहेंगे वो पहले आए भी तो नहीं थे, कितने दफा ड्रोन अटैक हुए हैं, क्या कुछ नहीं हुआ है यहाँ पर, सब कुछ हुआ है। तो ये जो यहाँ तक लेकर आए, इसका मतलब है पाकिस्तानी आर्मी क्या कर रही है, वो कह रहे हैं कि भाई ठीक है, अब अमेरिकन के साथ हमारे ताल्लुकात ख़राब हैं, अब हम क्या करेंगे, अमेरिका को पाकिस्तान में बदनाम करवाते हैं। बदनाम कैसे कराएंगे? पाकिस्तानी आवाम तो पहले ही जल रही है, हम इसको फेस नहीं कर सकते मजीद। इन्होंने केस पाकिस्तान की आवाम की अदालत में ला के खड़ा किया, पार्लियामेंट के अंदर कहा हमसे गलती हुई है, हम माफ़ी मांगते हैं। ये काम इन्होंने किस लिए किया? ताकि पाकिस्तानी आवाम का सारा रुख बरसे अमरीका की तरफ, और जो हमारे खिलाफ नफरतें आने वाली थी उसका हम किसी तरह मुकाबला कर सकें। आपने गुज़िश्ते चंद दिनों में मुलाहिज़ा फरमाया, कुछ SMS आना शुरू हुए कि आर्मी की तोहिन नहीं होनी चाहिए और आर्मी को मुश्किल वक्त में साथ देना चाहिए, ये सारी बातें, ये सब क्या हो रहा है? पाकिस्तानी आर्मी अपने आप को यहाँ से निकालने की कोशिश कर रही है कि हम इस केस को यहाँ से निकालें और आवाम के सारे गम गुस्सा को अमरीका की तरफ ले जाने की कोशिश करें। क्यों इनको, क्या अब मसा अमरीका से लड़ बैठे हैं? नहीं, लड़ नहीं बैठे हैं, बार्गेन करना है अभी, अभी बार्गेन करना है, अभी लेना देना बाकी है। क्यों? पुराना ड्रामा खत्म हो गया, नया ड्रामा कुछ तो होना है। अब चंद दिनों में अगले ड्रामे की तस्वीर आने वाली है। अगला क्या होने वाला है, अगले में क्या प्रॉब्लम है? अमेरिकन अफगानिस्तान से बाहर निकलेंगे, अब अफगानिस्तान में इख्तदार किसका होगा, पाकिस्तान का रोल कितना होगा, आगे तालिबान के फ्रैक्शंस कहां पर पहुंचेंगे, ये जो इंडिया इतना आगे आया हुआ है इसका क्या होगा, ये सारी चीजें अब इन दिनों में तय हो रही हैं। और चंद दिनों के बाद जब ये मामला, अभी तो तेज तेज लफ्ज चल रहे हैं दोनों तरफ से, चंद दिनों में वो सियासतदान कहते हैं गले मिले और शिकवे दूर हो गए, चंद दिनों में ये होने वाला है। अभी चंद दिनों में कोई सीन क्रिएट करेंगे जिसमें पाकिस्तान और अमेरिका के ताल्लुकात में फिर दोबारा कोई बेहतरी हासिल होगी, और ये बेहतरी हासिल होना किस बात की अलामत होगी कि उन इश्यूज पर जिन पे कॉन्फ्लिक्ट चल रहा था कोई अंडरस्टैंडिंग बन गई है। पाकिस्तान क्या चाहेगा? पाकिस्तान इस वक्त ये चाहेगा कि भाई ड्रोन अटैक्स किसी तरीके से रुक जाए, जिसमें पाकिस्तानी आर्मी की इंतहाई बेइज्जती हो रही है। वो ये चाहेंगे कि किसी तरीके से अफगानिस्तान में हमारे लिए फुट होल्ड, स्ट्रॉन्ग फुट होल्ड बनने का इम्कान बन जाए। जाहिर है कि पाकिस्तानी आर्मी को ये लेने के लिए अमेरिकन के सामने जतन करने पड़ेंगे, वरना वो इतनी आसानी से इसको नहीं देंगे। एक आखिरी बात अर्ज करता चलूँ, पाकिस्तानी आर्मी की, अमेरिकन आर्मी की पाकिस्तान के बारे में मालूमात कितनी है, कहाँ तक है, टूल्स क्या हैं इसके? बहुत सादा सा एक काम, मैं तमाम बातों को छोड़ देता हूँ, फ़र्ज़ करें हम ये सोचते हैं कि पाकिस्तानी आर्मी उनको इत्तला देती या नहीं देती, बहुत सादा सी एक बात। आपकी खिदमत में याद होगा कि सैलाब और जलजले में अमेरिकन आए थे यहाँ पे, आपको याद है मैंने हत्ता पुराम में कहा था मैरीन्स उतरे हैं यहाँ पर। मैरीन्स क्यों उतरे हैं? सैलाब जदगान की मदद करने के लिए दुनिया में मैरीन्स उतरे हैं? अब आप तसव्वुर कर सकते हैं मैरीन्स का काम क्या रहा होगा, उन्होंने एक एक चप्पे को मॉनिटर कर लिया होगा। आज़ाद कश्मीर में जब जलजला आया तो मुझे याद है अमेरिकन गवर्नमेंट ने पाकिस्तानी गवर्नमेंट से कहा हम आपकी मदद करना चाहते हैं, इतने मिलियन डॉलर मदद की। पाकिस्तानी गवर्नमेंट ने कहा कि हमें आपकी मदद तो चाहिए लेकिन हमें आपके हेलीकॉप्टर्स चाहिए, हमें आपके हेलीकॉप्टर्स चाहिए। अच्छा वो हेलीकॉप्टर क्या करेंगे, वो इस्लामाबाद से सामान लेकर जाएंगे और आजाद कश्मीर में ड्रॉप करेंगे। अच्छा जो हेलीकॉप्टर चलाएगा पाकिस्तानी पायलट चलाएगा? नहीं, अमेरिकन चलाएगा। रूट पे चलाएगा बस? नहीं, जहां मर्जी आएगी वहां से चलाएगा। अब कुछ बचा है? और सैलाब में कहां कहां चलाएगा? जहां जहां सैलाब गया वहां वहां चलाएगा। अब कुछ बचा है? ये हमारे मुल्क का आलम है। हमने खुद उनको बुलाकर उनको ये इजाजत दी कि हमारे चप्पे चप्पे से अपने इक्विपमेंट अपने पायलट के जरिए सारी मालूमात जमा कर लें। ये इस फर्ज के साथ है कि हमने ना दी हो। अगर हमने ना भी दी हो तो उनको हमने खुद ग्राउंड दिया है कि आप आए और आप जो करना चाहते हैं यहाँ पर अंजाम दे दीजिए, आप हमारी जमीन के साथ जो खेलना चाहते हैं खेल लें। और अब ये कह रहे हैं कि उनके हेलीकॉप्टर अंदर आए और हमें पता ही नहीं चला कि वो कैसे अंदर आए और बाहर चले गए। अजीब दुनिया बसाई इन लोगों ने। बहर इंशाल्लाह कभी वक्त आएगा कि जब पाकिस्तान में आवाम का एतमाद अपने सही लीडर्स के ऊपर बहाल होगा, जब पाकिस्तानी आवाम का एतमाद सही लीडर्स के ऊपर बहाल हुआ, ये पाकिस्तानी आवाम अपनी ताकत दिखाएगी। जब अपनी ताकत दिखाएगी तब इसकी ये इज्जत बहाल होगी जिसके साथ फिलहाल ये लोग खेलने की कोशिश कर रहे हैं। खुदा इंशाअल्लाह एक ऐसा अच्छा दिन देखना नसीब करे इंशाअल्लाह। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर। टॉपिक्स बहुत ज़्यादा हैं लेकिन मैं अपनी आराइज को इख्तिताम पसीर करता हूँ। ज़ाहिर अरब दुनिया में जो कुछ हो रहा है इस वक्त हमारे सामने है, बहरीन के अंदर जो कुछ हो रहा है उसका फ्यूचर हमें सोचना था कि वहाँ पर जो कुछ हो रहा है उसका इख्तिताम बिलाखिर क्या है। बादशाह ने ऐलान किया कि 1 जून को वह एमरजेंसी लिफ्ट कर देगा। आया वाकई इससे कोई तब्दीली आएगी या नहीं आएगी, और ये जो शेयर के साथ इन्होंने अंजाम दिया बहरीन के अंदर उसका मुस्तकबिल क्या रहेगा। बहुत सारे ऐसे सवाल बाकी हैं और जिनकी तरफ हमें कुछ ना कुछ इशारा कर लेना चाहिए था, लेकिन चूँकि टाइम काफ़ी ज़्यादा हो गया है हम अपनी आराइज को रोक देते हैं। और मामूलन आप लोग सवाल आते हैं पूछ लेते हैं, ज़्यादा हम इसको नहीं छेड़ रहे। 16 मई का दिन भी था जिसको यौम नकबा ताबीर किया जाता है, वो दिन जिस दिन इसराइल बना था, इसको मुर्दाबाद अमरीका का दिन मनाया जाता है। चूँकि हमारी सारी बातें अमरीका के खिलाफ ही जा रही थी हो गई थी, इससे हमने इसको स्पेशली जिक्र नहीं किया। लेकिन बहरहाल ये एक इंतहाई इंपॉर्टेंट दिन है जिसका हमारे जहन में वजूद भी होना चाहिए और उसके बारे में सोचना भी चाहिए। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। लिखा है सही खबरें और तजिया हासिल करने के लिए क्या करें, उर्दू या अंग्रेजी मवाद की तरफ इशारा करें। दो मसाइल हैं, एक सही खबर है एक सही तजिया है। मेरा नहीं ख्याल हम किसी एक सिंगल सोर्स ऑफ इंफॉर्मेशन को सही तजिये के लिए अच्छा कह सकें। मेरा नहीं ख्याल, सही खबरें ढूंढी जा सकती हैं वो भी थोड़ी सी होशियारी के साथ। एनालिसिस आपको अपने जहन से खुद करना होगा, कहीं कहीं आपको मदद मिल सकती है जो मैं अभी अर्ज़ कर देता हूँ। मसलन सही खबरें कहाँ से लें, मैंने आपकी खदमत में पहले भी अर्ज़ किया था। मसलन एक प्रेस टीवी आपके पास है, press tv.ir नेट के ऊपर, और कम से कम आप जाकर वहाँ पर कम से कम खबरें तो सही देख सकते हैं कि भाई वो जो खबर थी वो क्या थी, कुछ ना कुछ तो आपको पता चल जाएगा। अच्छा वो लोग कुछ ना कुछ एनालिसिस भी दे रहे होते हैं जिसका कुछ हिस्सा आपके काम भी आ सकता है, क्योंकि ज़ाहिर पाकिस्तान के बारे में भी कुछ ना कुछ आता है, बैन अवी ताल्लुकात के बारे में तो आता ही है। और आप क्या कर सकते हैं, मैंने पहले भी आपकी खिदमत में अर्ज़ किया था, ये जितना मीडिया होता है इंटरनेशनल मीडिया, ये बिल्कुल ब्लंडर गलत खबर दे ये नहीं करते, चूँकि इससे इनकी क्रेडिबिलिटी ख़राब होती है। तो क्या ट्रिक करते हैं, ये खबर देते हैं आधी देते हैं आधी छोड़ देते हैं। एक काम, खबर देंगे हेडिंग से निकाल कर छोटी जगह पे दे देते हैं, खबर देंगे अल्फाज से खेलेंगे, जैसे मैंने अभी डॉन के बारे में कहा 11% पाकिस्तानी अमरीका को पसंद करते हैं, नहीं बता रहे 89% नफरत कर रहे हैं, सही इस तरह खेलते हैं। अगर आप थोड़ी सी होशियारी दिखाएं तो आप बीबीसी की वेबसाइट पर जाएं, डॉन के ऊपर जाएं, खबरों को पढ़ने की कोशिश करें और समझने की कोशिश करें कि इसने होशियारी कहाँ दिखाई है। ये आपकी अपनी महारत बन जाएगी आहिस्ता आहिस्ता। और हमेशा ये सोचिएगा जो वो नहीं बताना चाह रहा वो कौन सा हिस्सा है, जो नहीं बताना चाह रहा वो कौन सा हिस्सा है। तो इस तरह आपको बहुत सारी खबरें आपको मिल सकती हैं। मसलन यूं होगा कि बीबीसी कभी भी बिल्कुल खुला सफ़ेद झूठ नहीं बोलेगा, खुला सफ़ेद झूठ नहीं बोलेगा, क्योंकि इसको पता है दूसरे बता देंगे तो मेरी बहुत बेइज्जती होगी। ये अखबार को खबरों को मैनिपुलेट करेंगे, उनको कुछ ना कुछ चेंज करेंगे, उसको ट्विस्ट करेंगे। आपकी महारत होनी चाहिए कि उन ट्विस्ट को आप पकड़ने की कोशिश करें। एनालिसिस के लिए मैंने पहले भी अर्ज किया था, कुछ राइटर्स हैं जिनकी राइटिंग्स बहुत अच्छी हैं, उसमें रॉबर्ट फिस्क को मैं बहुत अप्रिशिएट करता हूं, क्योंकि ये तकरीबन जब भी लिख रहा है जो रिफ्लेक्ट हो रहा है मामूलन बहुत अच्छा लिखता है, मामूलन अच्छा लिखता है, जुरत और बहादुरी के साथ लिखता है, और इसका साबिका हिजबुल्लाह के साथ बेतहाशा है। अभी बहरीन के ऊपर भी इसने बहुत अच्छा एक आर्टिकल लिखा था जो डॉन के अंदर छपा था। इस वक्त पाकिस्तान के अखबारों में, अभी मैं कहने की कोशिश कर रहा हूँ, इस वक्त पाकिस्तान के अखबारों में शायद डॉन शायद सबसे बेहतर है। अब पता नहीं है, मेरी जजमेंट है जो मैंने अंदाज़ा लगाया अभी तक, इस वक्त कम अज़ कम जो मुझे अंदाज़ा होता है। आप कहेंगे उर्दू में कौन सा बेहतर है, बदकिस्मती से कोई भी बेहतर नहीं है, बदकिस्मती से उर्दू में पाकिस्तान के ज़्यादातर राइज अखबारों में, जिनको हम मामूलन राइज अखबार कहते हैं, उनमें मुझे कोई बेहतर नज़र नहीं आता। डॉन किसी हद तक बेहतर है शायद इस एतबार से कि इसमें शायद पैसे की बुनियाद पर खबर लगाना आसान काम नहीं है, बहुत लंबा पैसा खर्च करना पड़ेगा तब खबर लग पाएगी, इतनी आसानी से नहीं लगती इसके अंदर जिन खबरों की मैं बात कर रहा हूँ। तो मेरा अपने ख्याल है कदरे बेहतर है, लेकिन फिर वही एनालिसिस के लिए नहीं है, खबरों के लिए है, और वो भी उसी होशियारी के साथ जो मैंने आपकी खिदमत में अर्ज किया। सही है, लिखा है, कोई लफ्ज लिखा जो मैं समझ नहीं पा रहा हूँ, इट इज़ अगेन हाँ, इन्होंने लिखा है कि उसामा ने जो ऑपरेशन किया है, मुझे कुछ समझ में नहीं आ रहा इसका, शायद ये कहना चाह रहे हैं कि उसामा की जो डेथ फाइनल ऑपरेशन हुआ है इसका इस्लामिक अवेकनिंग के ज़माने में, क्या ये कोई और कॉन्स्पिरेसी है अगेंस्ट द रेवोल्यूशन इन द डिफरेंट रीजन्स? अभी बहुत कुछ हो सकता है, यानी ये जो उसामा का काम ख़त्म हुआ है, यहाँ पर एक कैरेक्टर ख़त्म हुआ है, ये नहीं कह सकते कि ये कोई टर्निंग पॉइंट होगा बहुत बड़ा, नहीं टर्निंग पॉइंट नहीं है, मुझे लगता है अमेरिकन की एक मजबूरी है जिसकी खातिर उन्होंने किया है, कोई बहुत बड़ा टर्निंग पॉइंट नहीं होगा। तो वो जो वाकयात आपके सामने हैं मुख्तलिफ अरब मालिक के अंदर हो रहे हैं वो बहुत इंपॉर्टेंट हैं, इससे वो सब चीज़ें मुतासर नहीं होंगी, मेरा नहीं ख्याल, इससे ज़्यादा से ज़्यादा अफगानिस्तान का गेम मुतासर होगा। इन्होंने बहरीन के बारे में सवाल किया है, लिखा है कि बहरीन की सिचुएशन क्या है आजकल, व्हाट इज द व्यू पॉइंट एंड डायरेक्शन ऑफ रहबर एंड डिफरेंट मरजाज दीज डेज, व्हाट इज़ अवर रिस्पॉन्सिबिलिटी एज वेल। इसके ऊपर पहले भी बात हुई है कि बहरीन की खबरों को आप कहाँ से हासिल कर सकते हैं, मैं अभी भी अर्ज़ करूँगा, इस वक्त जो सबसे ज़्यादा रिफ्लेक्ट कर रहा है PressTV.ir वो रिफ्लेक्ट कर रहा है, और बाकी जगहों के ऊपर ज़्यादा उसकी रिफ्लेक्शंस नहीं आ रही हैं, बहुत कम कोई अखबार, बहुत कम कोई मीडिया उसको डील करने की कोशिश कर रहा है, और ट्रू सेंस में जो वहाँ पर हो रहा है उसको कोई बयान नहीं कर रहा। इन्होंने कहा कि रहबर और मुख्तलिफ मनाजे का क्या रिएक्शन है, ज़ाहिर है वो सब के सब मजलूमियत को देख रहे हैं और उस मजलूमियत के अंदर उनका साथ देने की कोशिश कर रहे हैं, लेकिन वो ये भी नहीं चाहते कि बहरीन का रूलर इस इशू को शिया इशू बनाने में कामयाब हो जाए, वो ये भी नहीं चाहते, वो नहीं चाहते कि बहरीन का रूलर पूरी दुनिया को ये कहे कि ये देखो ये कोई डेमोक्रेसी की मूवमेंट नहीं है, ये सिर्फ शिया सुन्नी का झगड़ा है और मैं वो सुन्नी लीडर हूँ जो शियों के सामने खड़ा हुआ हुआ ईरान के मुकाबले में खड़ा हुआ हुआ। ईरान मौका नहीं देना चाहता कि एक और सद्दाम बने, और जिस तरह सद्दाम ने गेम खेला था कि ये ईरानी हैं ये शिया हैं और हम तो अरब हैं और हम तो सुन्नी हैं तो तुम लोग मेरा साथ दे दो, ईरानी इस गेम से बचना चाहता है, वो नहीं चाहते कि इस किस्म का कोई काम हो, ये बहरीन के अवाम के हक़ में भी नहीं होगा। तो ईरानी और वो तमाम लोग जो इस मामले के अंदर समझ फिक्र और शऊर रखते हैं वो सब के सब कोशिश ये कर रहे हैं कि ये मसला अपनी असालत के ऊपर बाकी रहे, ये एक इंसानी मसला है, ये कि ह्यूमन इशू है, इंसान कत्ल हो रहे हैं, इंसानों की जानें खतरे में डाली जा रही हैं, उनके हकूक पामाल हो रहे हैं, उसके ऊपर वो आवाज़ उठाना चाहते हैं, और यही हमारी जिम्मेदारी भी बनती है। लिखा है कि हम इमाम हुसैन सैयद शुहदा के सामने आने वाले यजीद के जुल्म सतम पर तो लाखों की तादाद में बाहर निकलते हैं और इसके लिए सब कुछ देने के लिए तैयार रहते हैं, मगर यजीद वक्त के खिलाफ आवाज़ उठाने से डरते हैं, क्या इसका मतलब ये नहीं कि हम सिर्फ अकीदत में, इन्होंने लिखा है कि फंसे हुए हैं, ज़ाहिर है किसी के सवाल पढ़ने का मतलब ये नहीं कि हम इसको कबूल कर रहे होते हैं या इसके अल्फाज को कबूल कर रहे होते हैं, बल्कि बाज़ औक़ात हम टून को कम करने की खातिर अल्फाज को भी तब्दील कर देते हैं, लेकिन मैंने इनके अल्फाज पूरे पढ़े। मेरा अपना ख्याल है कि इन मामलों के अंदर इतनी बेहतियाती से बोलना शायद अच्छा काम नहीं है, इसके अंदर थोड़ा सा एहतियात कर लीजिए। एहतियात क्या कर लीजिए, आपके सामने बहुत सारे लोग हैं जो सैयदुश्शुहदा से बिल्कुल सही कल्बी अकीदत रखते हैं, ये कोई गलत बात नहीं है, बहुत अच्छी बात है, इसमें सिवाय अच्छाई की कुछ नहीं है, सिर्फ एक गलत बात हो रही है, सैयदुश्शुहदा के पैगाम को तारीख से निकाल कर हाल में नहीं ला पा रहे, ये सही नहीं हो रहा। ठीक है, बस ये कहें कि वो जो सैयदुश्शुहदा के मामले में अकीदत उनके दिलों में, वो वहां फंसे हुए हैं, नहीं वो तो सही है बिल्कुल अकीदत, मुश्किल सारी ये है ये उसे निकालें और असर हाजिर के अंदर उस पैगाम पर अमल करके दिखाएं, ये नहीं हो पा रहा। यानी हमने 1400 साल में मेहनत करके चंद बड़े कारनामे किए हैं, वो क्या, वो कि सैयदुश्शुहदा के पैगाम को खत्म नहीं होने दिया, एक नंबर दो, सैयदुश्शुहदा के पैगाम को मुनहरिफ होने से बचा दिया। एक मुश्किल बाकी रह गई है, आवाम ये नहीं समझ पा रही कि इस पैगाम के लिए अब क्या करना है, वो ये समझ रहे हैं कि हमारी जिम्मेदारी अब भी यही है कि हमने बस बाकी रखना है, नहीं शायद अब दौर उससे आगे बढ़ गया है, बाकी हो गया है, अब अगले मरहले में दाखिल हो जाना चाहिए, वो क्या, इस पर अमल कर देना चाहिए, इस पर अमल कर देना चाहिए। बस आप उन लोगों की अकीदत को बुरी नज़र से मत देखें, उनको अपनी अकीदत में अगले स्टेज में आने के लिए रास्ता फराहम करने दें। लिखा है कि बहरीन के हालात पर होने वाली रैली में सऊदी मुखालिफ नारेबाजी और पोस्टर शाये किए गए, जिसके फौरी बाद सिपाही साहबा ने हमारे आइम्मा मराजीन पर लान तान किया और मुजाहरा किया, आप इस वाक़े को कैसे देखते हैं? ज़ाहिर है कि जिस तरह से इन्होंने बयान किया है वो जो ओपिनियन इनकी है वो इसको मेरी ज़बान से सुनना चाहते हैं। मैंने पिछली दफ़ा भी आपकी खिदमत में अर्ज़ किया था, हमें बहुत एहतियात करनी होगी कि बहरीन का इशू शिया सुन्नी इशू में तब्दील ना हो, वो पूरी कोशिश कर रहे हैं कि ऐसा हो, हर तरह से वो चाह रहे हैं कि ऐसा हो, लिहाजा उन्होंने नहीं मालूम पोस्टर्स किसने शाये किए, यानी जिस रात पोस्टर लगे हैं उसके अगले दिन भी हम दोस्तों अहबाब से पूछते रहे कि भाई ये पोस्टर्स किसने लगाए, कोई एक वाहिद फर्द है जो इस बात की जिम्मेदारी ले ले कि हमने पोस्टर्स लगवाएं? तसव्वुर फरमाइए कि वो शायद एक ग्रुप के नाम पर लगे, उस ग्रुप के हेड और उसके चंद बड़े अफराद से बात की कि आपने पोस्टर लगवाए, उन्होंने कहा नहीं हमने ये पोस्टर्स नहीं लगवाए। हमें उस रात ये एहसास हो रहा था कि कोई ग्रुप है जो शिया के नाम पर कुछ काम करके अगले दिन की रैली पर कोई बड़ा झगड़ा करवाना चाह रहा है। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, दोस्त अहबाब काफ़ी हद तक आगाह हुए, उन पोस्टर्स का मुकाबला किया गया, लेकिन जो पब्लिक के नारे थे उनकी डायरेक्शंस को हम सही नहीं कर पा रहे। मैंने अर्ज़ किया आपकी खिदमत में, हम गलती से फिर इसको शिया सुन्नी इशू के तौर पर दिखा रहे हैं। हाँ ये कि हम सऊदी अरब की मुखालिफत ना करें, इसमें तो कोई क्वेश्चन नहीं, हमें मुखालिफत करनी पड़ेगी, उसने बंदे भेजे वहाँ पर, लेकिन इसको शिया सुन्नी का रंग दे दें, इससे बचने की कोशिश करनी पड़ेगी, इससे बचने की कोशिश। और वो यही करना चाह रहे हैं, आपने देखा कि उन्होंने जवाब में आइमा अथहार तक पर बात की और अहले बैत की तौहीन करने की कोशिश की, नऊज़ बिल्लाह ताला, जिसको खुदा ने इज्जत दी उसको कौन इज्जत को कम कर सकता है, ये कहाँ कुछ कर सकते हैं, लेकिन उन्होंने ये कोशिश की ताकि शियत के जज्बात मशरू हों, वो कोई कार्रवाई करें और उस कार्रवाई के ज़रिए से बहरीन के इशू को, दूसरे मामलों को किसी और रुख पर मोड़ने की कोशिश की जाए, वो इस काम को मुसलसल करेंगे, मुसलसल करेंगे। लेकिन अल्लाह का भी एक निज़ाम है, शायद खुदा नमताल ने उनके लिए कोई और बंदोबस्त कर लिया हो और इनके एक दूसरे से लड़ने के लिए और मौजूदात फराहम कर दी हों, जिसके बाद शायद हमारी तरफ ये बंदोबस्त नहीं कर पाएंगे। लिखा है कि डू यू थिंक US इज सपोर्टिंग इस्लामिक ऑर्गेनाइजेशन इन पाकिस्तान हु प्रमोट नॉन जिहादी टेंडेंसी? हाँ, अमेरिका ये चाहता है कि ऐसे इस्लाम को यहाँ प्रमोट करे जो सेकुलरिज्म के बराबर हो, जो लिबरलिज्म के बराबर हो, जिसको जैसे हमारे यहाँ एक्टर्स और गुलूकार और हर किस्म के कुछ और काम करने वाले वो आए दरस अखलाक दे दें, तफसीर कुरान का दर्स दे दें और जनाब एक ऐसा इस्लाम बताया जाए जिसके अंदर कहा जाए इबादत की ज़रूरत भी नहीं है, दिल की अच्छाई काफ़ी है, नज़र की तहारत काफ़ी होती है, इस तरह की बातें करके मामले को ख़त्म कर लिया जाए। तो वो इस किस्म के इस्लाम को यकीनन प्रमोट करना चाहते हैं, जिसके लिए ये लोग इस्तिलाह बनाते हैं, कहते हैं हम नॉन प्रैक्टिसिंग मुस्लिम हैं, और खुदा जानता है कि आया इस्लाम के अंदर अमल के सिवा कुछ और है, दीन इस्लाम अमल के सिवा कुछ नहीं है। नॉन प्रैक्टिसिंग मुस्लिम ऐसी जिसको मैं कहता हूँ इस्लामी शराब खाना है, कि एक तरफ से शराब खाना भी है और एक तरफ से वो मुसलमान भी है, और ये सब कुछ जमा नहीं हो सकेगा। बहरहाल वो इस किस्म का एक इस्लाम लाना चाहते हैं, उन्होंने तारीख में तजर्बा किया अपने मुल्कों में, उनका अपने मुल्कों में ये फरेब चला है कि उन्होंने एक ऐसी क्रिश्चियनिटी को ला के खड़ा कर दिया है जिसके अंदर क्रिश्चियनिटी की रूह में से कुछ ना हो, तो वो समझ रहे हैं कि यहाँ पर भी ये काम हो सकेगा. Do you think allowing US army directly would help certain Pakistan army's casualty and make us a direct target to Taliban? अगर पाकिस्तानी आर्मी को हम डायरेक्टली आने की इजाज़त दें तो क्या पाकिस्तान को डायरेक्ट तालिबान का एक हम टारगेट बनाएंगे? अगर हम पाकिस्तानी आर्मी मिसाल अमेरिकन आर्मी को इजाज़त दे दें कि वो डायरेक्टली ऑपरेट करें तो फिर ये होगा जो इस वक्त आपके साथ हुआ है, आपके अपने मुल्क की हाकमियत ख़त्म हो जाएगी. उन्होंने इस काम को करके दिखाया. क्यों पारा चनार अभी तक खुल नहीं पाया है? मसाइल में से एक मसला ये है कि यहाँ से तालिबान ने गुजरना है या नहीं गुजरना है, और शियत का इसरार है कि हम यहाँ से गुजरने नहीं देंगे. क्यों? उनका कहना है अगर इनको यहाँ से गुजरने का रास्ता दे दिया जाए तो हमारे पास कोई सिक्योरिटी नहीं रहेगी कि कब हम पे हमला कर गुजरेंगे. ये एक हमेशा का रूल है. आप दूसरे से कह रहे हैं मेरे घर को रास्ता बनाए और मेरी घर पे बुरी नज़र ना रखे, ये नहीं होता है. जब आपका घर रास्ता बन गया है अब ये आपका नहीं है, अब ये किसी और का है, तो आप क्यों इजाज़त दे रहे हैं? अलकायदा के नए सरबरा की ऐसे ऐसे सैफ अल अदल का नाम लिया जा रहा है और आज के दौर में तो इसके ईरान में मौजूदगी के हवाले से भी खबर है. इस खबर के पीछे क्या अमरीकी मकासद हो सकते हैं? अभी खबर को पकने दें, अभी खबर को थोड़ा सा और जमने दें. हर छोटी सी खबर को लेकर सारे एनालिसिस मत कर डालें. अभी ये खबर पकी हुई खबर नहीं है. अभी ये खबर बिल्ट होगी, ये बनेगी, इसमें थोड़ी सी आबोताब लगेगी, ये थोड़ी सी चढ़ेगी. अच्छा, अगर इस काबिल नहीं हुई तो थोड़ी देर में खुद ही ख़त्म हो जाएगी. अभी इसको जाने दीजिए. अभी इसके ऊपर बहुत सारे कंक्लूजन्स नहीं निकाले जा सकते, तो अभी चलें. अभी तो ये तय नहीं हुआ है मेरे ख्याल में कि अलकायदा बचनी है या चलनी है. मेरा अपना ये ख्याल है कि अभी ये तय नहीं हुआ है, तो अभी आप इतनी जल्दी मत दिखाइए, सारे एनालिसिस मत कीजिए. 21-22 मई को इमरान खान जो नेटो की सप्लाई के खिलाफ धरना दे रहे हैं, क्या हमें इनका साथ देना चाहिए और क्या ये सही लीडर है पाकिस्तान के मुस्तकबिल के लिए? साहब, मैं कौन होता हूँ जो आपके लिए लीडर को मुअय्यन करे, लेकिन ये मुझे पता है कि पेशावर में इनके धरना में सिपाही साहबा पूरी ताकत के साथ मौजूद थी. तो आप जाने से पहले इंश्योरेंस करवा लीजिएगा, ये मैं आपको अच्छी तरह बता दूँ कि आप जाने से पहले सोच लीजिएगा कि वहाँ पर जब पेशावर में धरना दिया था तो तालिबान ठीक ठाक आई हुई थी और वो इनकी मर्ज़ी के मुखालिफत के साथ नहीं आई होगी. झंडे पूरी ताकत से लहरा रहे थे और इमरान खान साहब की सब कुछ देख रहे थे. पिछले दिनों शाम के कुछ इलाके में फितना पैदा हुआ. रिवायतों में भी शाम के इलाके बरआ का जिक्र है, दरआ का, जहाँ से सुफियानी के खुरूज का भी जिक्र है. तजिया कीजिए. शाम का इशू मुख्तलिफ कॉम्बिनेशंस के साथ चल रहा है. मसलन क्या कॉम्बिनेशन है? एक तो है कि बिशारुल असद और हाफिज़ अल-असद कोई बहुत अच्छी हुकूमत हो, कारामद हुकूमत हो, ऐसा नहीं है. डिक्टेटर्स हैं, इसके बाप ने डिक्टेटरशिप की है, ये खुद भी डिक्टेटर आदमी है, उसी पैटर्न के ऊपर चल रहा है. शायद पर्सनली अपने बाप से डिफरेंट हो, लेकिन बहरहाल पैटर्न वही है जिसको इसके बाप ने इसको इर्स में दिया है. जब बिशारुल असद आया था उस वक्त हाफिज़ुल असद के कुछ बंदे इससे अलहदा हुए थे और ये इम्कान मौजूद था कि बिशारुल असद के मुकाबले में बड़ी ज़बरदस्त मजबूत अपोजिशन बन जाएगी. बिशारुल असद ने बनने नहीं दी, उसका मुकाबला कर लिया, लेकिन वो लोग यकीनन फील्ड के अंदर मौजूद रहेंगे और पब्लिक के अंदर भी इनके खिलाफ़ गम गुस्सा होगा, चूँकि ये बहरहाल डिक्टेटरशिप है. तो कई कॉम्बिनेशन वहाँ पर बनेंगे. एक, इसराइल बिशारुल असद के खिलाफ काम करना चाहेगा ताकि शाम कमज़ोर पड़ जाए और वो जो गोलान हाइट्स के ऊपर इसराइल के साथ झगड़ा है उसमें गोलान हाइट्स इसराइल के हाथ में रह जाए, तो इसराइल काम कर रहा होगा बिशारुल असद के खिलाफ. खुद बिशारुल असद की आवाम इसके खिलाफ रही होगी क्योंकि इसकी और इसकी बाप की डिक्टेटरशिप बरसों से चल रही है. तीसरा, इसके बाप के ज़माने के कुछ बहुत सीनियर लोग थे, मसलन अब्दुल हलीम खद्दाम नाम करके, वो इससे अलहदा हुए थे और वो यकीनन मजबूत अपोजिशन होंगे. ये सब चीज़ें इस वक्त शाम के अंदर मिक्स हुई हुई हैं. यूँ लगता है कि अगर बिशारुल असद का खात्मा हुआ तो यहाँ पर क्योस होगा, जो मैं कई जगहों के बारे में कहता हूँ. मसलन मैं सऊदी अरब के बारे में मुतक़द हूँ कि अगर अब्दुल्ला की मौत हुई या वो कत्ल हुआ तो उसके नतीजे में ठीक ठाक क्योस मचेगा. सीरिया के अंदर भी तमाम तर इम्कान इस बात के हैं. अब ये कि ये वो सुफियानी का खुरूज होगा या नहीं होगा, मैंने अर्ज़ किया हर मामले को उधर तक ले जाने की कोशिश मत करें. हालात को अभी इस वक्त समझने की कोशिश करें और हम उन अलामतों को फौरन मुंतबिक करने की कोशिश नहीं करनी चाहिए. हाँ, अब चलिए ये सवाल थोड़े से कम होना शुरू हो गए हैं, लेकिन चलो फिर आ गया है तो हम इसको पढ़ते हैं। कराची में जो इमाम के इमाम वक्त के नाम पर और लिखा है कि इमाम खुमैनी के खिलाफ चौकिंग हुई, उसमें हमारी क्या जिम्मेदारी है? हमारे उलमा ने कोई ख़ास इसका रिएक्शन नहीं दिखाया। मसलन वो भी यही चाह रहे थे कि आप रिएक्शन दिखाएँ, वो भी ये चाह रहे थे कि हम जाएं, इस हम मुख्तलिफ मेंबरों पर जाएं और पब्लिक को कहें कि देखो इन लोगों ने तुम्हारे इमाम की ये तौहीन की, अब तुम भी कुछ करो। मैंने अभी अर्ज़ किया है वो भी यही चाह रहे हैं। हाँ ये कि चौकिंग हुई है गलत हुई है, हमें फ़ौरन एक्शन देना चाहिए, दिखाना चाहिए और उसको मिटाना चाहिए, ये एक अलहदा मसला है। आप ये चाहें कि इसके नाम पर अब उनके खिलाफ चौकिंग करनी चाहिए पूरे शहर में और उनके कुछ कार्रवाई करनी चाहिए, वो भी यही चाह रहे हैं, वो भी यही चाह रहे हैं कि आप इस काम को करें। बराए मेहरबानी कोई भी हरकत एक तरफ से मत सोचिएगा, उन्होंने ये किया है हम ये करेंगे, हमेशा ये सोचिएगा कि अगर हम ये कर गुजरे आगे क्या होने वाला है, फिर आप संभाल पाएंगे या नहीं संभाल पाएंगे। हाँ मैं ये नहीं कह रहा कि ये चौकिंग जो इस पर हमें रिएक्शन नहीं दिखाना चाहिए, इसको मिटना चाहिए, हमारा वहाँ पर तहफ़ होना चाहिए, तमाम चीज़ें किसी न किसी अंदाज में मुकाबला होनी चाहिए, लेकिन वो नहीं जो वो लोग चाहते हैं। पहले भी आपकी खिदमत में कई दफ़ा अर्ज़ करता हूँ, दुश्मन पे हमला करने से पहले उसकी स्ट्रेटजी पे हमला करें। दुश्मन पर फिजिकल हमला इतना मुअसर नहीं होता है जितना दुश्मन की स्ट्रेटजी के ऊपर थ्योरेटिकल हमला मुअसर होता है। पहले उसकी स्ट्रेटजी तोड़िए फिर उसके ऊपर हमला कीजिए, ताकि आप उसके जाल में ना फंस जाएं जहां वो फंसाना चाहते हैं। बहरीन के मोमिनीन की मीडिया और ख़ासकर पाकिस्तानी मीडिया चश्म पोशी क्यों कर रहा है? मशरक़ वस्ती में यह एहतजाज की लहर एकदम कैसे आई, इसकी वजाहत करें। अच्छा पुराना सुनने वाला नहीं है, अगर कोई पुराना सुनने वाला होता तो उसके जहन में होता कि हमने बहरीन के इशू पर तफसील से बताया कि बहरीन के मामले में क्यों मीडिया चश्मपोशी कर रहा है, अमेरिका की क्या मसलहतें हैं और सऊदी अरब की क्या मसलहतें हैं, तमाम बातें तफसील से हो चुकी हैं। पिछला वाला जाविया नेट के ऊपर अवेलेबल होगा, आप उसको कहीं मुताला फरमाइएगा। मशरक़ वस्ती में एहतजाज की लहर एकदम कैसे आई, इसके ऊपर भी बहुत तफसीली बात हुई कि ये एकदम से नहीं आई है, बरसों से ये ड्यू था कि इसको आना था और अमेरिकन्स ने बाज़ जगहों के ऊपर ख़ुद से इसको स्पीड अप किया है ताकि अपने टाइम के हिसाब से अपने कंट्रोल में रखते हुए इसको अंजाम दें, और बाज़ जगह पर उनके हाथ से निकल रही है। शुमाली इत्तेहाद का किरदार अफगानिस्तान जंग में क्या है? एंटी तालिबान इसका रोल था, मैंने आपकी खिदमत में अर्ज़ किया था कि जब पाकिस्तान ने यहाँ से तालिबान बनाया तो जितनी भी एंटी तालिबान फोर्सेस थी वो नॉर्दर्न अलायंस के अंदर जमा हो गई थी। एक कोई बहुत बड़ी आइडियोलॉजी नहीं थी, लेकिन एक फ्रंट था कि जो एंटी तालिबान हमला हुआ और कॉन्सलेट का स्टाफ ने जो चले गए। और दूसरा मसला बहरीन के इशू पर, तो मैंने इसके ऊपर अर्ज़ किया कि सऊदी कॉन्सलेट के ऊपर जो हमला हुआ उसके बारे में दो इम्कान थे, एक तो ये था कि ये घुमाओ घुमो करके शिया पे डाल देंगे, इस बात का डर बहुत ज़्यादा था, जैसे ही खबर आई थी इस बात का डर लग रहा था कि कहीं ऐसा ना हो कि ये इस मुसीबत में मुब्तला करने की कोशिश करें। खुशकिस्मती से अभी तक सिवाय एक आध अखबार के किसी ने इसको पॉइंट आउट नहीं किया है, बल्कि एक खबर आई थी, नहीं मालूम मुसद्दका रही या नहीं रही अभी तक, वो ये कि एक बंदा भी पकड़ा गया अलकायदा का जिसके बारे में इम्कान है कि उसने इस ऑपरेशन को अंजाम दिया था। बहरहाल यूँ लगता है कि इस तरफ आने का इम्कान नहीं है, यूँ लगता है कि इस तरफ आने का कोई इम्कान नहीं है, और उन्होंने ऐसा कोई हाइप क्रिएट भी नहीं किया है। रहमान मलिक ने भी बयान दिया कि अलकायदा की कार्रवाई है, और जाहिर है कि इस तरफ आने का कोई इम्कान लॉजिकली तो खत्म नहीं होना चाहिए था। उसकी वजह यह है कि कभी भी हमारे कभी किसी गुरुओं ने इस किस्म की कोई हरकत अंजाम नहीं दी है कि उन्होंने बाहर के बंदों को उठाकर मारना शुरू कर दिया, कॉन्सलेट के बंदों को मारना शुरू कर दिया, और इस किस्म की कोई काम यहाँ से साधन नहीं हुआ है। तो हमारे ऊपर लाने की कोई कोशिश की जाती है, लेकिन भारत अभी फ़िलहाल नहीं हुई है। लिखा है बहरीन का मुस्तकबिल क्या होगा? अभी अर्ज़ किया था पहले भी, ये जो जंग शुरू हुई है ये ख़त्म नहीं होगी इस तरह से, चाहे पहली जून को ये एमरजेंसी लिफ्ट करे, चाहे ये एमरजेंसी लिफ्ट करे ना करे, इसने जितने बंदे मार दिए हैं, जितनों को जिंदान में डाल दिया है, जितने पार्लियामेंटेरियंस ने इस्तीफ़ा दे दिया है, जितनों को हुकूमतों से निकाल दिया है, जितने लोगों को इसने मुसीबतों में मुब्तला कर दिया है, इसके होते हुए सोचें कि अब भी गवर्नमेंट और शिया के ताल्लुकात चल जाएंगे, अब नहीं हो सकेगा। ये वापसी का कोई रास्ता इसने नहीं छोड़ा है। इसका मतलब ये है कि ये एक लंबी गोरिल्ला जंग के लिए तैयारी कर रहा है, यानी यहाँ का हाकिम ये समझ रहा है कि मैं मार मूर कर मामले को ख़त्म कर लूँगा, मेरा अपने खैर मामला ख़त्म नहीं होगा, हम किसी लंबे मार्के को देखेंगे। मैंने पहले भी आपकी खिदमत में अर्ज़ किया था कि जब शाह ईरान ने मर्जा को बाहर निकाला था, जिलावतन किया था, तो ईरान को 10-15 साल 17 साल वक्त लग गया था इनकलाब लाते लाते, یہ ایک ایسی پوزیشن پہ لا کر کھڑا کر چکا ہے کہ اس نے عوام سے کہہ دیا ہے کہ اب ہمارا تمہارا کوئی کمپرومائز نہیں ہوگا. اب اس کے بعد کتنا عرصہ لگے گا کہ بحرینی عوام اپنے حق کو حاصل کرنے میں کامیاب ہو جائیں گے, یہ بہت سارے ایلیمنٹس کے اوپر ڈیپینڈ کرے گا. مجھے یوں لگتا ہے کہ یہ بہت جلدی میں نہیں ہوگا اور اس میں کافی ٹائم لگے گا. لکھا ہے آپ کا نظریہ ہے کہ شہر رہنے کے قابل نہیں رہیں گے اور ابھی بلوا ہونا باقی ہے, آپ کا اب کیا نظریہ ہے؟ کیوں پرانی داستان چھیڑ رہے ہیں؟ اس کے اوپر اتنی باتیں ہو چکی ہیں, اب اس کو مزید مت چھیڑیں. ابھی اور کچھ ہوگا. ہم لوگ کتنی دفعہ میں نے آپ کی خدمت میں عرض کیا, ہم لوگ گریجولی گرم پانی میں بٹھائے جا رہے ہیں اور ہمیں پتہ نہیں چل پا رہا ہے کہ پانی گرم ہو گیا ہے. ہمارا پانی اتنا گرم ہوا ہوا ہے. چند دن پہلے اسلام آباد سے واپس آ رہا تھا, برابر میں ایک امریکن تھا, اس کے برابر میں ایک اور امریکن تھا, اور خود اس نے کہا کہ پتہ نہیں وہ کونسلیٹ میں کام کرتا ہے, کہاں پہ کام کرتا ہے. تو ایسی بات ہوئی, میں نے کہا کراچی کیسا ہے آپ کے لیے؟ کہنے لگا بہت انسیکیور ہے. تو میں نے پوچھا کہ کیوں, یہاں پہ کیا خاص بات آپ کو سمجھ میں آئی؟ کہنے لگا ڈیلی کے باڈی کاؤنٹس قتل ہونے والوں کے 30 ہیں. تو میں نے کہا کہ یہ تو بہت زیادہ مبالغہ لگ رہا ہے, کیونکہ میڈیا میں تو کم سے کم اتنا نہیں آ رہا. تو کہنے لگا کہ کیا آپ جو کافنس کا کاؤنٹ ہے اس کو بھی سمجھ رہے ہیں کہ صحیح نہیں ہوگا؟ اچھا ابھی میں اگر اس کو اس انداز میں دیکھوں کہ ہمارے میڈیا میں تو اتنا نہیں آ رہا کہ 30 لوگ روزانہ قتل ہو رہے ہوں, لیکن کیا اس کے پاس رپورٹ غلط ہوگی کہ 30 لوگ روزانہ قتل ہو رہے ہیں؟ ہم یہاں پہ کھڑے ہیں اس وقت, کراچی میں روزانہ 30 بندے قتل ہو رہے ہیں, صحیح ہے؟ اور اب آپ سمجھ لیں کہ ایک مہینے میں کتنے ہو جائیں گے, ایک سال کے اندر کتنے ہو جائیں گے, آپ کو پتہ چل رہا ہے؟ یہ وہ آہستہ آہستہ پانی گرم ہو رہا ہے جس کا ہمیں سمجھ میں نہیں آ رہا کہ ہم کہاں پہنچ رہے ہیں. ایک بہت عجیب سوال کیا انہوں نے, اس وقت پاکستان میں کوئی ایسی لیڈرشپ ہے جو عوام کی خواہش پہ حکومت کرے اور عوام اس وقت رول ہونے چاہیے, پتہ نہیں رول ہونے چاہیے. میرے خیال میں میں نے عرض کیا میری ذمہ داری نہیں ہے اس کو میں بیان کر سکوں. لکھا ہے ایک ایک کر کے ایمبیسیز بند ہو رہی ہیں, پھر امیگریشن بند ہو رہی ہے, کیا پاکستان سے باہر جانا اچھا فیصلہ ہے؟ اگر ساری ایمبیسی بند ہو جائیں گی تو باہر جانا تو ویسے ہی ختم ہو جائے گا, آپ پاکستان کے اندر ہی رکنے کے اوپر مجبور ہو جائیں گے. ویسے بھی کوئی پاکستانیوں کو ویزا دینے کی کوشش نہیں کرے گا, بہت مشکل ہو جائے گا. عزیزان محترم, ڈیپینڈ کرتا ہے کہ آپ اپنے اوپر کوئی ذمہ داری سمجھتے ہیں یا نہیں سمجھتے. اگر آپ اپنے لیے کوئی ذمہ داری سمجھتے ہیں, یہ آپ کا ملک ہے, یہ آپ کے لوگ ہیں, ان کی ذمہ داریوں میں, ان کی مشکلات میں آپ ان کا ساتھ دیں گے. اگر آپ کہتے ہیں بھائی ان کا اپنا مسئلہ ہے, میرا اپنا مسئلہ ہے, مجھے جان بچا کے بھاگنے کا کہیں بھی موقع ملا پاکستان سے زندہ بھاگ, کہیں پہ بھی بھاگ کر, بسم اللہ, اگر آپ بھاگنا ہی چاہتے ہیں بسم اللہ بھاگ جائیے. بہرحال ہم نہیں بھاگنا چاہ رہے فی الحال, آگے اللہ جانتا ہے. بحرین کی حمایت میں سعود کے خلاف وال چاکنگ کرنا کیا بہتر موو ہے؟ اس پہ بات ہو چکی. ایرانی صدر, ہاں یہ چلیے بہت امپورٹنٹ کوشچن تھا, ایرانی صدر رہبر کے درمیان اختلاف کے بارے میں کچھ بتائیے, وہ کیا وجوہات تھیں؟ یعنی انہوں نے انڈرسٹوڈ لے لیا ہے کہ اختلاف تو ہے, اب یہ بتائیں کہ وجوہات کیا تھیں. یہ میڈیا کا اثر ہے, یہ میڈیا کا اثر ہے. یعنی آپ نے ایک چیز انڈرسٹوڈ لے لی کہ اختلافات تو ہیں, اب یہ بتائیں کہ اس کی وجوہات کیا رہی ہیں, کیا یہ طے ہے کہ اختلافات ہیں؟ یہ کہ اگر ایک آدمی اپنی اوپینین کے مطابق ایک بندے کو ہٹائے اور اس کی اوپینین کو کہا جائے کہ نہیں اوپینین صحیح نہیں ہے, تو کیا اس بات کی نشانی کہ نہیں اختلاف ہو گیا ہے, اب یہ سیاسی طور پہ محاذرائی شروع ہو گئی ہے؟ نہیں, ایک آدمی ایک ڈیسیشن لیتا ہے, رہبر کا کام یہ ہے کہ وہ نیچے ہونے والے تمام فیصلوں کے اوپر اپنی رائے صادر کرے, اور اگر احمدی نژاد 100% فیصلے وہی کرے جو رہبر کرتے ہیں تو کیا وہ رہبر بن گیا ہے ایکچولی؟ نہیں, ایسا نہیں ہو سکتا. احمدی نژاد ایک عقل ہے, رہبر معظم ایک مقام شخصیت ہے. ہو سکتا ہے کہ احمد نژاد کوئی فیصلہ کرے جس کو رہبر معظم اصلاح کرے کہ بھائی یہ تم نے فیصلہ صحیح نہیں کیا, اور وہ قبول کرے کہ ہاں یہ فیصلہ میرا صحیح نہیں تھا اور میں رہبر کا معتقد ہوں, میں اس فیصلے کو قبول کرتا ہوں. ایسا ہونا ممکن ہے. اس دوران میں عین ممکن ہے کہ وہ یہ احساس کرے کہ مثلا میں نے کچھ غلطیاں کی ہیں, مجھے اپنے کام کا جائزہ لینا چاہیے, لہذا وہ اپنی کیبنٹ کی میٹنگس کو ترک کرے اور وہ کہے کہ مجھے کچھ عرصے کے لیے سوچنا پڑے گا کہ میرا کام صحیح ہے یا نہیں ہے. اس دوران میں جا کر وہ ہر اس عالم سے ملے جس کی بات کو وہ اہمیت دیتا ہے, من جملہ آیت اللہ مصباح یزدی, اور آیت اللہ مصباح یزدی جیسے افراد سے مل کے پوچھنے کی کوشش کرتا ہے کہ مجھے کیا کرنا چاہیے, اور وہ اس کو بتاتے ہیں کہ تمہارے کام کے اندر یہاں یہاں کمی ہے, تم اس کو اس طرح سے کرو تاکہ واقعات صحیح ہو جائے. وہ دوبارہ کیبنٹ میں آتا ہے اور معاملات چلنا شروع ہو جاتے ہیں. اس میں کیا مشکل ہے؟ ایک اور طرف سے بھی دیکھ لیا کریں. آپ کی تمام زحمتوں کا شکریہ. ایک گھنٹہ 20 منٹ جو آپ نے گرمی برداشت کی, اب لگتا میں سوچتا ہوں میرے جیسے بندے کے وزن کم کرنے کے لیے اچھی جگہ ہے کہ خوب پسینہ نکلا ہے اور اس سے شاید کوئی جسم میں اچھا اثر حاصل ہو جائے. بہرحال بہت بہت شکریہ, درود بھیجے محمد و آل محمد پر.